إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين إنما يأمركم بالسوء والفحشاء انسان کا کھلا ہوا دشمن شیطان ہے اور شیطان نے انسان کو اس پہلے انسان کو جنت سے نکلوانے کے لیے ایک ترکیب کی وہ ترکیب یہ تھی کہ اس نے ایک برائی کو اس کے سامنے خوبصورت بنا کر پیش کیا اللہ تعالیٰ نے ایک پیڑ کے قریب جانے سے منع کیا تھا ابلیس نے آدم علیہ السلام کو اور ان کی بیوی حوا کو یہ بات سمجھائی اور اس غلط فہمی میں مبتلا کیا کہ اس پیڑ کے قریب جانا اس پیڑ کے پھل کا کھانا ان کے لیے فائدہ مند ہے جب شیطان کی بات مان کر ابلیس کی بات مان کر دھوکے سے انہوں نے وہ پھل کھا لیا تو نتیجہ یہ ہوا کہ جو لباس اللہ تعالی کی طرف سے ان کو عطا کیا گیا تھا وہ لباس ان سے اتر گیا شیطان نے یہ اسی لیے کیا کہ ان کے لباس اتر جائیں اور جنت سے ان کو زمین پر اتار دیا جائے ابلیس کی کوشش خیر کی ترقی کی نہیں بلکہ تنزل کی ہے وہ انسان کو گمراہ کرنا چاہتا ہے وہ انسان کو برباد کرنا چاہتا ہے اور اس کا طریقہ یہ ہے کہ وہ برائی کو خوبصورت بنا کر پیش کرتا ہے انسان کے دل میں اس چیز کی چاہت پیدا کرتا ہے جس سے اللہ تعالیٰ نے اس کو منع کیا ہے جس میں اس کا نقصان ہے وہ نقصان کو فائدہ بتاتا ہے برے کو بھلا بتاتا ہے ابلیس کی ساری کوشش یہی ہے اللہ تعالیٰ نے قرآن کریم میں فرمایا وَلَا تَتَّبِعُوا خُطُوَاتِ الشَّيْطَانِ شیطان کے نقش قدم پر مت چلو شیطان کے نقش قدم پر مت چلو اس کے پیچھے مت چلو اس نے جو جو کیا ہے اس کا جو طریقہ ہے اس کو فالو مت کرو انہ لکم عدو مبین کیوں اس لیے کہ وہ تمہارا کھلا دشمن ہے اس کی دشمنی مخفی نہیں چھپی ہوئی نہیں ہے کسی کے بارے میں آدمی بدگمانی کر سکتا ہے کہ شاید یہ دشمن ہو ہو سکتا ہے دوست بھی ہو غلط فہمی ہو سکتی کسی کے بارے میں لیکن ابلیس کے بارے میں غلط فہمی کا امکان ختم ہو چکا ہے اس لیے کہ اللہ تعالیٰ نے بتایا کہ وہ دشمن ہے اور اللہ سے اس نے قیامت تک کے لیے مہلت دی ہے کہ کسی طرح سے وہ بنی آدم کو گمراہ کر کے رہے گا قیامت تک کے لیے کوئی موقع نہیں ہے دشمنی کے دوستی میں تبدیل ہونے کا اللہ رب العالمین جو سب جاننے والا ہے اس نے بتایا انہ لکم عدو مبین اور دشمنی کیسے وہ اپنی پوری کرتا ہے کیسے نبھاتا ہے اللہ تعالیٰ فرماتا ہے انما یأمرکم بالسوء والفحشاء وہ تو بس تم کو اس بات کی تلقین کرتا ہے کہ تم برے برے کام کرو بے حیائی میں مبتلا ہو جاؤ وہ تم کو برے کاموں کا حکم دیتا ہے، وہ تم کو بے حیائی کی تلقین کرتا ہے، بے شرمی سکھاتا ہے، تم کو عریانیت سکھاتا ہے، تم کو زنا سکھاتا ہے. فحشاء کے کئی معنی ہوتے ہیں، بے حیائی بھی ہوتی ہے، عریانیت بھی ہوتی ہے، اور زنا تک وہ معاملہ چلا جاتا ہے. تو تم کو برائیاں سکھاتا ہے، سارے گناہ، نافرمانیاں. اور فحشاء بے حیائی، گندگی، انڈیسنسی، آبسینٹی، کہ ایک انسان بے حیائی میں پڑ جائے، اس کا سب سے پہلا سرا جا کر کہاں رکتا ہے، کہاں سے شروع ہوتا ہے؟ ابلیس. ابلیس انسان کو بے حیائی سکھاتا ہے. اسی لیے آپ دیکھیں کہ آدم علیہ السلام نے جب پھل کھایا تو نتیجتاً کیا ہوا؟ ابلیس چاہتا کیا تھا؟ ہو کیا؟ لیوریہما من سوآتہما، کہ ان کی چھپانے کی جگہیں ان پر ظاہر کرنا چاہتا تھا، اس لیے اس نے پھل کھانے پر مجبور کیا. تو اس نے جب کھلایا، پھل کھانے پر مجبور کیا، اور انہوں نے جب پھل کھایا تو ان کی چھپانے کی جگہیں ایک دوسرے کے سامنے کھل گئی. ابلیس چاہتا یہ ہے، ابلیس چاہتا یہ ہے کہ معاشرے میں بے حیائی پھیلے، اور نت نئے طریقوں سے وہ معاشرے میں اس طرح کی گندگی کو لانے کی کوشش کرتا ہے. اور اس کی کوشش کسی دور کے ساتھ خاص نہیں ہے، شروعات سے اس کا طریقہ رہا ہے. لیکن انسان چونکہ بھولا بھالا ہے، اس کو نہیں معلوم ہے، اس کا دشمن اس کو دکھائی نہیں دیتا ہے، اس لیے اکثر اوقات وہ ابلیس کے دھوکے میں آ جاتا ہے اور غلطی میں مبتلا ہو جاتا ہے. انہی بے حیائی کی چیزوں میں سے آج کے اس پڑھے لکھے دور میں، خاص کر کے کالج ہیں اور کال سینٹر نے اس میں نور علی نور اضافہ کر دیا ہے، مغربی کلچر اور مغربیت کے ہمارے سماج میں پھیلنے کا ذریعہ یہ کال سینٹر بنے ہیں. اس کلچر سے ایک عجیب قسم کی بے حیائی، آزادی، عریانیت، لاپرواہی، بغاوت اور برابری کا جو معاملہ ہے، برابری کے نام پر مرد اور عورت کی، اور آزادی کے نام پر ایک خاص قسم کی سوسائٹی بن رہی ہے. ہمارا سماج بدل رہا ہے، ہمارے سماج میں اقدار، جس کو ویلیوز کہیں گے، یہ بدل رہے ہیں. ایجوکیشن کے نام پر، جاب کے نام پر، عورتوں کی آزادی کے نام پر اور مساوات کے نام پر، اچھی چیزیں اپنی جگہ ہیں. اسلام نے خود عورت کو آزادی دی ہے، اس کو برابری کا حق دیا ہے، لیکن بے حیائی ایک الگ چیز ہے. اور آزادی کے نام پر عورت کا سماج کے لیے بے حیائی کو عام کرنا ایک الگ چیز ہے. آج ہمارے معاشرے میں، کالجز میں، یہاں تک کہ بستیوں میں، کال سینٹرز میں، اور اس طرح کے جتنے بھی مواقع ہوتے ہیں، ان میں ایک گندگی عام طور سے بڑھ رہی ہے، اور بہت سارے رسم و رواج جو دوسرے ملکوں کے ہیں وہ ہمارے ملک میں آ رہے ہیں. آپ نے دیکھا ہوگا کہ فروری کے مہینے میں، 14 فروری کو، کالج میں عام طور سے جو پڑھا لکھا طبقہ ہے وہ ایک دن مناتے ہیں، یہ اور ایک عید ہے. اس کو کیا کہتے ہیں؟ ویلنٹائنز ڈے. بہت سارے لوگ بولیں گے یہ کون سی ڈے، کبھی ہم نے سنے نہیں. اچھی بات ہے آپ نے نہیں سنے، اچھا ہے نہیں سنے آپ، لیکن یہاں سننا آپ کے لیے ضروری ہے کہ آپ کے بچوں کے بارے میں آپ کو معلوم ہونا چاہیے. کہیں میرا بچہ تو ویلنٹائنز ڈے نہیں منا رہا ہے. ماں باپ کو نہیں معلوم، ان کو زندگی میں کبھی ویلنٹائنز ڈے دیکھے ہی نہیں ان لوگوں نے. کیوں؟ کالج گئے نہیں تو کیسے معلوم پڑے گا. یہ کالجز میں چلتا ہے، یہ کال سینٹرز میں. اور جو ایجوکیٹڈ جو لوگ ہیں، جو مغرب سے اپنا رشتہ جوڑے ہوئے ہیں، یہ برائی ان کے یہاں پائی جاتی ہے. तो आज आम तौर से, और ये एक यानी वैलेंटाइंस डे एक इजहार है उस गंदगी का जो आम तौर से माशरे में पाई जाती है, जिसको हम इश्कबाजी और अफेयर्स और जो भी आप उसको कहें, मैं ज्यादा अल्फाज उसके जिक्र नहीं करना चाहूंगा, ताशुक, आशिक माशूक, ये जो मामलात हैं ये आवारगी माशरे में पाई जाती है। और इसके क्या नुकसानात हैं और इसका सबब क्या है, इसकी वजूहात क्या हैं और इसका इलाज क्या है, एक बहुत बड़ा मौजू है जो आज की इस गुफ्तगू में मैं चाहूंगा कि इस पर कुछ रोशनी डालूं। और इसी के साथ में, इसी जिमन में, एक उसका एक उसकी एक मिसाल है जो वैलेंटाइंस डे है। सिर्फ वैलेंटाइंस डे असल नहीं है, साल भर ये मामला चलते हैं। बच्ची कॉलेज जा रही है, बच्चा कॉलेज जा रहा है, जॉब पे जा रहे हैं, क्या हो रहा है मालूम नहीं किसी को। तो बहुत सारे लोग बाद में पछताते हैं तरबियत ना होने की वजह से, और बहुत सारे असबाब की वजह से बहुत सारे घर उजड़ जाते हैं, बहुत सारी जिंदगियां बर्बाद हो जाती हैं। एक उम्र का खास हिस्सा होता है जिसमें ये बला इंसान पर मुसल्लत होती है, इसको उलमा ने बीमारियों में से गिनाया है, ये बीमारी है। लेकिन हमारे इस सोसाइटी में, हमारे इस माशरे में इसको जिंदगी का मकसद और जिंदगी में एक बहुत ही खुशगवार चीज, अरे तुझको किसी से कभी हुआ नहीं मामला तेरा, तो तू क्या आदमी पैदल है, मेरा तो चार पांच लोगों से मामला है। अच्छा, जिस समाज में चार निकाह बुरे माने जाते हैं, औरत के हुकूक को बर्बाद करना माना जाता है, उसी माशरे में अगर आपके चार लड़कियों से अफेयर हो तो आप हीरो हैं, आप एकदम बहुत भारी आदमी हैं, आपको सैल्यूट करना चाहिए। ऐसा कैसा हो सकता है, तो चार चार अफेयर इसके हैं, वो आदमी बहुत ही ज्यादा अच्छा माना जाता है, समझदार माना जाता है, हाई लेवल का माना जाता है। ये गंदगी हमारे समाज में है और ये ज्यादातर पढ़े लिखे माशरे में, पढ़े लिखे माशरे में बाज गंदगी ऐसी होती हैं कि जो अनपढ़ माशरे को उसकी भनक भी नहीं होती है, वो बेचारे उससे महफूज होते हैं। तो बड़ी बड़ी गंदगियां बड़े बड़े पढ़े लिखे माशरे में होती हैं। अल्लाह हम सबकी हिफाजत फरमाए। आज खास तौर से ये जो दौर है ये एजुकेशन का दौर है, तो हमारी छोटी मछलियां उस बड़े समंदर में भी जा रही हैं। हमारे घर के बच्चे बच्चियां, एजुकेशन का शौक एक आम तौर से दुनिया में है, जॉब्स वगैरह का रास्ता इंसान के लिए खुला हुआ है, मगरबी कंपनियां यहां इन्वेस्ट कर रही हैं और यहां पर अपना कल्चर हार्वेस्ट भी कर रही हैं, इन्वेस्ट भी कर रहे हैं और हार्वेस्ट भी कर रहे हैं। उसके असरात हम पर कितने पड़ रहे हैं, हमारी दीनदारी पर, हमारे अखलाक पर, हमारे मिजाज पर उसका क्या असर आ रहा है। बाज औकात इंसान को इसका एहसास होता है, बाज औकात नहीं भी होता है, क्योंकि आदमी कभी उस निगाह से सोचता नहीं, उस निगाह से देखता नहीं है। आज के इस दर्स में हम इसी निगाह से अपने माशरे को और अपने घर को देखने की कोशिश करेंगे। आइए देखते हैं ये क्या चीजें हैं। सबसे पहली चीज, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस उम्मत के लिए खुसूसी तौर पर वार्निंग दी है कि इस उम्मत में औरत के मामले को लेकर बहुत बड़ा इम्तहान होने वाला है। खुसूसन उरियानियत देखी, इससे पहले किसी दौर में शायद ही इस तरह का मामला रहा हो। औरत का फितना, औरत बुरी नहीं है लेकिन औरत का बुरा इस्तेमाल हो सकता है, औरत के ताल्लुक से इंसान फिसल सकता है। इस एतबार से औरत समाज में एक बहुत ही हसास मौजू है, शहवाद के एतबार से और इंसान के लड़खड़ाने के एतबार से, इसलिए बहुत बड़ा इम्तहान इस उम्मत का औरत के सिलसिले में है, गुमराही के एतबार से भी और जुल्म के एतबार से भी, कि औरत को दबाया जाए, औरत के ऊपर जुल्म किया जाए, इस एतबार से भी इंसान का इम्तहान है कि वो कैसा सलूक करता है औरत से। औरत कमजोर है, चाहे वो मां के रोल में हो, मां के रूप में हो, चाहे वो बेटी के रूप में हो, चाहे बीवी के रूप में हो, चाहे बहन के रूप में हो, तो औरत से तेरा सलूक क्या है, तेरा इम्तहान है। اور دنیا بھر کی عورتیں ان کے معاملے میں تو کتنا کتنا با اخلاق ہے، تیرا اخلاق عورت کے سلسلے میں کیا ہے، یہ امتحان ہے انسان کا. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں ما ترکت بعدی فتنۃً اضر علی الرجال من النساء، میں نے اپنے بعد مردوں پر عورت سے بڑا فتنہ نہیں چھوڑا ہے، عورت سے بڑھ کے کوئی اور آزمائش نہیں ہے، بہت خطرناک آزمائش ہے، بہت لوگ فیل ہونے والے اس میں، بہت لوگ اس میں فیل ہو سکتے ہیں. تو میں نے اپنے بعد اپنی امت کے مردوں پر، مردوں کے لیے عورت سے بڑی آزمائش، عورت سے بڑا امتحان نہیں چھوڑا ہے. بہت خطرناک معاملہ ہے، ہر انسان کو دیکھنا چاہیے کہ اس سلسلے میں وہ کتنا پاس ہوتا ہے، کتنا فیل ہوتا ہے. یہ بخاری اور مسلم دونوں نے اس حدیث کو روایت کیا ہے. اس حدیث کو ذہن میں رکھتے ہوئے ہم آگے کے موضوع کو سمجھ سکتے ہیں کہ اس امت کا ایک بہت بڑا فتنہ، بہت بڑا امتحان، بہت بڑی آزمائش عورت سے. ایک بہت اہم چیز جو جاننے کی ہے، بہت سارے لوگ کہتے ہیں ہم عاشق رسول ہیں، تو عشق کا جو لفظ ہے اس کی بھی تحقیق ہم دیکھ لیں، پھر ہم اصل موضوع کی طرف آئیں گے. کیوں؟ اس لیے کہ بہت سارے لوگوں نے اس کو دین میں بھی داخل کیا ہے. آپ کون ہیں آپ کو نہیں معلوم، ہم عاشق رسول ہیں. تو عاشق اور عشق کا لفظ، اس کی کیا تحقیق ہے اسلام میں، دین میں اس کی کتنی گنجائش ہے، اس کو مسجد میں کس صف میں روکا جا سکتا ہے یا مسجد کے باہر اس کو کرنا پڑے گا، دین میں یہ لفظ ہے یا نہیں، اس کی کتنی گنجائش ہے دین کے معاملات میں استعمال کرنے کی، آئیے دیکھتے ہیں. سب سے پہلی بات تو یہ کہ قرآن و سنت کا ذخیرہ آپ پورا کا پورا چھان لیں، تلاش کریں، آپ کو قرآن میں عشق کا لفظ کہیں نہیں ملے گا. اللہ کے لیے، رسول کے لیے، مسلمانوں میں آپس میں ایک دوسرے کے لیے، اللہ والوں کے لیے، کہیں آپ کو عشق کا لفظ نہیں ملے گا کہ آپ کو اللہ سے عشق کرنا ہے، آپ کو رسول سے عشق کرنا ہے، آپ کو آپس میں اپنے بھائیوں سے عشق کرنا ہے، آپ کو کہیں نہیں ملے گا. مثال کے طور پر آپ دیکھیں، اللہ نے ایمان والوں کی علامت بیان کی کہ واقعی ایمان والے کون ہیں، تو وہاں اللہ تعالیٰ نے عشق کا لفظ استعمال نہیں کیا، وہاں اللہ نے محبت کا لفظ استعمال کیا. محبہ عربی زبان میں، محبت اور عشق دونوں لفظ ہیں، لیکن کیا بات ہے کہ عربی زبان کی بہترین کتاب قرآن اور عربی کے سب سے بہترین عالم محمد عربی صلی اللہ علیہ وسلم، آپ کا فرمان اس میں عشق کا لفظ نہیں ہے، اس میں کبھی نہیں بتایا گیا اللہ سے عشق کرو. بہت سارے لوگ کیا بولتے ہیں، محبت سے بہت اوپر کا لیول عشق ہے، محبت تو کیا ہے عام لوگ محبت کرتے، عشق یعنی بہت اوپر کا لیول عشق ہے. تو ہم اللہ سے محبت نہیں، عشق کرتے ہیں. عربی دیکھیں گے، عربی میں کیا بولتے ہیں اس کو، اتنا بڑا جب کچھ ہے تو وہ قرآن میں کیوں نہیں ہے، وہ حدیث میں کیوں نہیں ہے. اگر واقعی ایک آدمی کی محبت کی اونچی سطح عشق ہے تو ظاہر بات ہے کہ وہ قرآن میں ہونا چاہیے، کہ تم کو اتنا بڑی محبت یعنی عشق کرنا چاہیے، قرآن میں اللہ نے کہیں نہیں کہا. آپ کو یہ شعر شاعری میں ملے گا، آپ کو صوفیوں کے ہاں ملے گا، آپ کو دین کا علم کم رکھنے والے بہت سارے محبین میں یہ چیز ملے گی. قرآن میں اللہ نے کیا فرمایا، اللہ سے محبت ہونا چاہیے، اللہ نے کیا فرمایا، اللہ نے فرمایا وَمِنَ النَّاسِ مَن يَتَّخِذُ مِن دُونِ اللَّهِ أَنْدَادًا يُحِبُّونَهُمْ كَحُبِّ اللَّهِ، لوگوں میں سے کچھ ایسے ہیں جو اللہ کے سوا جنہوں نے اللہ کے برابر بنا رکھے ہیں، اللہ کے شریک، اللہ کی برابری والے معبود، اللہ کے بالمقابل کچھ محبوب بنا رکھے ہیں. يُحِبُّونَهُمْ كَحُبِّ اللَّهِ، وہ اپنے ان معبودوں سے ویسی محبت کرتے ہیں جیسے اللہ سے کرنی چاہیے، اللہ کی طرح ان سے محبت کرتے ہیں، ان سے محبت ویسی ہے جیسے اللہ کی طرح ہوتی ہے. اور ایمان والے، یہ مشرکین کا حال ہوا کہ اپنے معبودوں سے اللہ کی طرح محبت کرتے ہیں. ایمان والے کیسے ہوتے ہیں، عشق والے ہوتے ہیں، اللہ نے فرمایا والذین آمنوا اشد حبا للہ, اور ایمان والے, ایمان والے اللہ کی محبت میں بڑے شدید ہوتے ہیں, اللہ سے شدید کیا کرتے ہیں محبت, عام محبت کرتے ہیں نہیں, اشد حبا للہ, محبت کی شدت ان میں پائی جاتی ہے کہ سب سے زیادہ شدید ترین محبت اگر کرتے ہیں تو کس سے کرتے ہیں, اللہ سے. تو یہاں بھی کیا بیان کیا اللہ نے, محبت, عشق وغیرہ کچھ نہیں کہا. محبت کے مراتب ہوتے ہیں, ہر آدمی سے برابر محبت انسان کو نہیں ہوتی ہے, بچوں میں برابر محبت نہیں ہوتی ہے, بیویاں ہیں بیویوں میں برابر محبت نہیں ہوتی ہے. تو محبت کے مراتب ہوتے ہیں, کسی کو آدمی بہت زیادہ محبت کرتا ہے. ایمان والے کون ہیں, ایمان والے وہ ہیں جو اللہ سے سب سے زیادہ شدید محبت کرتے ہیں. تو معلوم ہوا کہ سب سے شدید محبت بھی محبت ہوتی ہے, اس کو عشق نہیں کہا جاتا ہے. اللہ نے اپنے لیے محبت کا لفظ استعمال کیا. دو, سورۃ البقرہ کی آیت نمبر 165 ہے, حدیث میں دیکھی کیا لفظ ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں اذا احب اللہ عبدا, اب دیکھیں اللہ بھی کسی سے عشق نہیں کرتا ہے, اللہ کے ہاں سے بھی کیا ہو رہا ہے, بندے کی طرف سے کیا جا رہا ہے, محبہ, عربی میں اس کو محبہ کہتے ہیں. اور اللہ کی طرف سے کیا سلوک ہے, وہاں سے عشق ہے نہیں, وہاں سے بھی محبت ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں اذا احب اللہ عبدا نادا جبریل, جب اللہ اپنے بندے سے محبت کرتا ہے تو جبریل کو پکار کے کہتا ہے, جبریل کو ندا لگاتا ہے, انی قد احببت فلانا فاحبہ, میں فلاں سے نام لے کے فلاں بندے سے میں محبت کرتا ہوں, تم بھی اس سے محبت کرو. فینادی فی السماء, تو جبریل سارے آسمانوں میں ندا لگاتے ہیں, ایک اعلان ہوتا ہے جبریل کی طرف سے کہ اللہ تعالیٰ فلاں بندے سے محبت کرتا ہے, تم بھی اس سے محبت کرو. اور فرماتے اللہ کے رسول صلی اللہ علیہ وسلم ثم تنزل له المحبت فی اہل الارض, پھر اس بندے کے لیے زمین والوں میں آسمان سے محبت نازل ہوتی ہے, یعنی اللہ تعالیٰ اس بندے کے لیے زمین پر اہل حق کے دلوں میں محبت ڈال دیتا ہے. تو آسمان سے بھی کیا نازل ہو رہی ہے, عشق, عشق کا برتن نازل ہو رہا ہے نہیں, آسمان سے بندوں کے دلوں میں بھی کیا نازل ہوتی ہے, محبت. تو اس حدیث, اس کو امام ترمذی نے روایت کیا اور بخاری مسلم میں بھی الفاظ کے فرق کے ساتھ یہ حدیث آئی ہے. تو معلوم یہ ہوا کہ اللہ کے ہاں سے بھی بندے کے لیے کیا معاملہ ہوتا ہے, محبت کا, اور ایمان والوں سے مطالبہ بھی کس چیز کا ہے, محبت کا. اس کا قرآن و سنت میں ذکر نہیں, بلکہ ابن قیم رحمۃ اللہ علیہ اپنی کتاب زاد المعاد میں کہتے ہیں کہ ولا يحفظ عن رسول اللہ صلی اللہ علیہ وسلم لفظ العشق فی حدیث صحیح البتہ, کہتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم سے کسی بھی حدیث میں عشق کا لفظ نہیں آیا ہے. کیا وجہ ہے آپ نے چھوڑا اس کو, ہے وجہ اس کی, جب اتنا اونچا لفظ یہ ہے, محبت کی اونچی شکل اگر یہ ہے تو قرآن میں بھی چھوڑ دیا, حدیث میں بھی چھوڑ دیا, کچھ تو بات ہوگی اس میں. کیا بات ہے ہم دیکھتے ہیں. ابن الجوزی اپنی کتاب تلبیس ابلیس میں کہتے ہیں, تلبیس ابلیس ان کی کتاب ہے جس میں ابن الجوزی رحمہ اللہ نے مسلمانوں میں ہر طبقے کے پرابلم بیان کیے ہیں کہ شیطان نے کیسے ان کو بھٹکا دیا, عوام کو کیسے بھٹکایا, بادشاہوں کو کیسے بھٹکایا, اور صوفیوں کو کیسے بھٹکایا, علماء کو کیسے بھٹکایا, ہر طبقے کو انہوں نے ذکر کیا ہے کہ کس کس طبقے کو شیطان نے کس طرح سے گمراہی میں مبتلا کیا. یہ بہت عمدہ کتاب ہے جس میں تقریباً 200 صفحات صوفیوں کی خدمت میں پیش کیے انہوں نے, 200 صفحات میں صوفیوں ہی کی برائیاں بیان کی ہیں. اس میں کہتے ہیں فَإِنَّ الْعِشْقَ عِنْدَ أَهْلِ اللُّغَةِ لَا يَكُونُ إِلَّا لِمَا يُنْكَحُ, کہتے ہیں عشق کا لفظ عربی زبان کے جاننے والے اس بات کو اچھی طرح سے جانتے ہیں کہ اہل لغت کے نزدیک, عربی کے ماہرین کے نزدیک, عشق کا لفظ صرف ایسے ہی معاملے میں استعمال ہوتا ہے جس میں نکاح کا معاملہ ہوتا ہے. تو جہاں نکاح کا سلسلہ ہوگا، جہاں نکاح کا کنیکشن ہوگا، وہیں عشق کے لفظ کے استعمال کرنے کی گنجائش ہے. یعنی مرد اور عورت جو نکاح والے ہوں، انہی میں عشق کا لفظ استعمال کرنے کی گنجائش ہے. اگرچہ یہ بھی کیا ہے، ایک قسم کی بیماری ہے، لیکن اس کی بھی گنجائش کس تعلق کے لیے ہے؟ اس تعلق کے لیے ہے جس میں کیا ہوتا ہے، نکاح. تو کوئی آدمی اپنے بھائی سے بول سکتا ہے ایسا، مجھ کو تجھ سے بہت عشق ہے؟ نہیں بول سکتا ہے. ماں، بیٹی، بہن، نہیں بول سکتا ہے. کیوں؟ اب کوئی آدمی ہمت کر کے دیکھے، گھر میں اگر بولے گا گھر کے باہر نکال دیں گے اس کو. کیا ہو گیا اس کو، کیا بول رہا ہے؟ آدمی خود اس کو احساس ہوتا ہے کہ کبھی وہ اپنی بہن کے سامنے اس لفظ کا اظہار نہیں کر سکتا ہے، ماں سے نہیں کہہ سکتا، بیٹی سے نہیں کہہ سکتا ہے، اور اللہ اور اس کے رسول سے کہہ سکتا ہے. یعنی یہ لفظ اپنے اندر شہوت کو لیے ہوئے ہے، شہوت کو لیے ہوئے ہے. اور اللہ اور بندے، رسول اور متبع مسلمان کا رشتہ شہوت والا نہیں ہے. اسی لیے علماء نے کہا کہ محبت جب افراد اس میں ہو جاتی ہے، جب اپنی حد پار کرتی ہے، تو اس کو کیا کہا جا سکتا ہے، عشق. وہ ایک خاص قسم ہے محبت کی. محبت ایک جنس ہے، اس میں سے ایک بگڑی ہوئی قسم ہے جس میں شہوت کا معنی پایا جاتا ہے، وہاں عشق آتا ہے. سمجھ میں آ رہی بات؟ یہ اللہ کے لیے استعمال کیا جا سکتا ہے؟ نہیں. رسول کے لیے؟ نہیں. تو یہ ابن الجوزی نے اپنی کتاب تلبیس ابلیس میں اس کو ذکر کیا ہے. ابن الجوزی کی تقریباً 550 صفحات پہ کتاب ہے، ذم الہوا، خواہشات کی برائی. اس میں آدھی سے زیادہ کتاب صرف عشق کے اوپر ہے، یعنی عشق کے پرابلم کیا ہے، آدھی سے زیادہ. اور زاد الماد میں ایک حصہ ہے، امام ابن القیم نے اس کا بیماریوں کا قرآن و سنت سے علاج، شہد پئیں گے تو یہ ہوگا، یہ کلونجی کھائیں گے تو یہ ہوگا، یہ بیماری اس کا علاج. تو ان بیماریوں کی لسٹ میں انہوں نے کس کو بھی بیان کیا ہے؟ عشق کو بھی بیان کیا ہے. وہ بولتے ہیں یہ بھی ایک بیماری ہے، یہ بھی ایک کیا ہے، بیماری ہے. لیکن ہمارا معاشرہ کیسا ہے؟ ہمارے معاشرے میں یہ چیز ایک، یعنی عشق کا لفظ چہرہ کھل جاتا آدمی کا، ذرا خاص طور سے نوجوانوں میں یہ چیز فیشن بن چکی ہے کہ اگر کوئی غریب مسکین بیچارہ پابند نماز پڑھنے والا اور داڑھی چھوڑا ہوا، ٹوپی ووپی پہن کے ایک دم شریف آدمی ہو، بہت بھولا، اور اگر وہ کسی غیر محرم، کسی کی گھر کی بچی، کسی کے ساتھ اس کا کوئی اس طرح کا افیئر نہیں ہے، اس کا کوئی اس طرح کا رشتہ نہیں ہے، تو وہ ایک دم بے وقوف جاہل مانا جاتا ہے. ارے کیا ہے، تو بہت بھولا بھلا نکلا. لیکن اگر وہ کھیل تماشا کرے، بےہودگی کرے، بے حیائی کرتا پھرے، تو وہ مانا جاتا ہے کہ ہاں یہ انٹیلیجنٹ ہے، یہ بہت سمجھدار ہے، یہ عقل مند ہے. تو یہ ہمارا معاشرہ آج اتنا بگڑ چکا ہے. یہ معاملہ صرف لڑکوں میں نہیں ہوتا ہے، یہ لڑکیوں میں بھی ہوتا ہے. اس کی کیا وجوہات ہیں ہم آگے جا کے دیکھیں گے، اور اس کا کیا مسئلہ ہے. ایک حدیث اس سلسلے میں آئی ہے جس میں بہت ڈھونڈ کے عشق کا لفظ ملا ہے. کیا حدیث ہے؟ خطیب بغدادی نے تاریخ میں اس کو ذکر کیا ہے. من عاشق فقتم وعف فمات فہو شہید. جس نے، جو عشق میں مبتلا ہوا لیکن اس نے اپنا کیس چھپائے رکھا اور کوئی غلط حرکت نہیں کی، پھر مر گیا، تو اللہ کے ہاں کیا ہے، شہید ہے. یعنی شہادت کا شارٹ کٹ ہے کہ جس کو، جو عشق میں مبتلا ہوا اور اس نے اپنے معاملے کو چھپائے رکھا اور کوئی غلط حرکت بھی نہیں کی، عفا، پاک دامن رہا، تو کیا لفظ ہے، فہو شہید، وہ شہید ہے. شیخ الالباری نے اس حدیث کو ذکر کر کے کہا ہے کہ یہ حدیث ضعیف الجامع الصغیر میں انہوں نے ذکر کیا، اور کہا یہ جھوٹی گھڑی ہوئی حدیث ہے. اس حدیث کے بارے میں زیاد الماد میں ابن قیم رحمۃ اللہ علیہ فرماتے ہیں فقلد ائمت الحدیث العالمین بہ وبعللہ، حدیث کے علم رکھنے والے اور حدیثوں میں جو کمزوریاں ہوتی ہیں ان کمزوریوں کو جاننے والے جو بڑے بڑے امام گزرے ہیں اس معاملے میں ان کے پیچھے چل، ان کی تقلید ہی صحیح کر لے جیسا بتا رہے، مان ان کی بات کو. کیوں؟ کہتے فإنه لا يحفظ عن امام لا يحفظ عن امام واحد منهم قط انه شهد له بصحة بل ولا بحسن، ایک بھی امام ایسا نہیں گزرا جو حدیث کا ماہر ہو جس نے اس حدیث کو صحیح تو کیا حسن کہا ہو. ایک عالم نے بھی نہیں کہا، ایک بھی حدیث کے امام نے نہیں کہا کہ حدیث صحیح یا حسن ہے. سب نے کیا کہا؟ یہ کیا ہے؟ معتبر نہیں ہے. تمام محدثین نے کہا کہ حدیث کیا ہے؟ غیر معتبر ہے. تو اس کو زاد المعاد میں ابن القیم نے ذکر کیا ہے. تو ڈوبتے کو تنکے کا سہارا، لیکن تنکے سے بھی کام نہیں بنا ہمارا، ایسا معاملہ یہ ہے. بہرحال تو یہ عشق کے معاملے میں قرآن و سنت کے بارے میں کچھ باتیں ہیں کہ پہلے تو یہ لفظ قرآن و سنت میں آیا نہیں، اللہ اور اس کے رسول کے لیے، نہ اللہ کی طرف سے بندوں کے لیے. دوسری بات یہ کہ یہ لفظ ایسا ہے جس میں شہوت پائی جاتی ہے، اس لیے اس کو صرف اسی پس منظر میں رشتے میں استعمال کیا جا سکتا ہے جہاں نکاح ہوتا ہے، اس کے سوا کسی اور رشتے کے لیے عربی زبان میں استعمال نہیں ہوتا ہے. دوسری بات یہ کہ آج کل جو لوگ ویلنٹائنز ڈے منانے لگے ہیں، اس کا بیک گراؤنڈ کیا ہے؟ کہاں سے آیا یہ؟ دیکھیے اس کا بیک گراؤنڈ کیا ہے. انسائکلوپیڈیا بریٹانیکا جس میں دنیا بھر کے سارے معاملات بیان ہوتے ہیں، کون سی رسم کون سے ملک میں کہاں سے آئی، بہت ساری چیزیں اس میں ملتی ہیں، اس میں اس کی تفصیل دی گئی ہے. آپ ہسٹری چینل کے ویب سائٹ پر بھی دیکھیں، اس میں آپ کو ملے گا. ویکیپیڈیا میں آپ دیکھیں، اس میں آپ کو ملے گا، اور بھی ویب سائٹ سے اس پہ ملے گا. اسلامی چیز تو ہے نہیں جو قرآن سنت میں آپ اس کو ڈھونڈیں. وہاں آپ بولیں گے یہ کیا حوالے دے رہے ہم کو، آپ بولتے ہیں قرآن و سنت، تو اس میں ہوتا تو اس کا حوالہ دیتے. یہ آل فال چیزیں وہیں ملیں گی آپ کو. تو یہ یعنی انسائکلوپیڈیا ہے جس میں دنیا بھر کی ساری خرافات بھی مل جاتی ہیں کہ کون سی چیز کہاں سے آئی، اچھی بری ساری چیزیں اس میں ہیں. کہتے ہیں لکھتے اس میں لکھا ہوا ہے کہ although there were several Christian martyrs named Valentine, میں جلدی پڑھ لیتا ہوں تاکہ جس کو معلوم کرنا ہو ڈھونڈ سکتا ہے اس کو. Although there were several Christian martyrs named Valentine, the day probably took its name from a priest who was martyred about 270 AD by the emperor Claudius II Gothicus. بولتے ہیں عیسائیوں میں، ارے یہاں کہاں سے آ رہا ہے؟ عیسائیوں سے آ رہا ہے، میرے بعد تم ان کے طریقے پہ چلو گے. عیسائیوں میں کہتے ہیں کئی شہداء تھے، عیسائیوں کا شہید مارٹر، جن کے نام ویلنٹائن گزر چکے ہیں. تو ویلنٹائن نام کن لوگوں میں پایا جاتا ہے؟ عیسائیوں میں. تو کئی پریسٹ جو ان کے دھارمک گرو ہوتے ہیں، ان کے مولوی ان کے ہوتے ہیں، تو ایسے کئی پریسٹ گزر چکے ہیں ویلنٹائن نام کے جو شہید ہوئے ہیں. لیکن بعض لوگوں نے کہا صرف تین نام گزرے ہیں تاریخ میں جو ویلنٹائن نام کے تھے عیسائیوں میں. کہتے ہیں اس میں سے ایک نام ہے جو 270 عیسوی میں جس کو قتل کیا گیا تھا. 270 عیسوی یعنی کب ہوا یہ؟ نبی صلی اللہ علیہ وسلم سے بھی پہلے، 270 عیسوی میں. اور کلاڈیس ٹو گوتھکس نام کا کوئی ان کا حاکم تھا، اس نے اس کو قتل کیا تھا. کچھ لوگوں نے کہا اس کی وجہ یہ ہے کہ یہ کیا کرتا تھا کہ جو جنگ میں جانے والے لوگ ہوتے تھے، بادشاہ چاہتا تھا کہ ان کی شادی نہیں ہو، کیونکہ ان کی شادی ہوگی سپاہیوں کی تو کیا ہوگا، یہ کمزور پڑ جائیں گے، جانا مشکل ہوگا لوگوں کا، کیونکہ رشتہ روکے گا پیچھے، بیوی کھینچے گی پیچھے. تو وہ شادی سے منع کرتا تھا سپاہیوں کو. تو یہ پریسٹ تھا، یہ کیا کرتا تھا؟ چھپکے چھپکے لوگوں کی شادیاں لگاتا تھا، قاضی صاحب تھے اس زمانے کے، تو یہ چھپ کے شادیاں کرواتا تھا. جب بادشاہ کو معلوم پڑا تو اس نے کیا کیا، اس کو قید کر دیا اور اس کے بعد اس کو قتل کر دیا. تو یہ اس کے بارے میں یہ بھی بات کہی گئی ہے. کہتے ہیں اکارڈنگ ٹو لیجنڈ دا پریسٹ سائنڈ لیٹر ٹو ہز جیلرز ڈاٹر ہوم ہی ہیڈ بیفرینڈڈ اینڈ وِد ہوم ہی ہیڈ فالن ان لو فرام یور ویلنٹائن. یہ جو ہے یہ بیچارہ خود بھی جیل میں جب تھا تو جیلر کی بچی جو تھی اس سے اس کا معاملہ کچھ الجھ گیا. تو اس نے اندر سے کیا کیا, ایک خط لکھا آخری دنوں میں اپنے جیلر کی بیٹی کو اور کہا کہ تمہارے ویلنٹائن کی طرف سے تم کو خط ہے. تو اب ہم جو لکھتے ہیں نا فقط فلاں فلاں کی طرف سے وسلام, جو ہمارے یہاں بہت سارے لوگ لکھتے ہیں, تو کس کی طرف سے خط ہے؟ تو اس نے اپنے خط میں کیا لکھا, فرام یور ویلنٹائن, تمہارے ویلنٹائن, پیارے ویلنٹائن کی طرف سے. تو اس نے جو خط میں یہ نام لکھا یہ بات کے دور میں چل گیا, یہ ویلنٹائن نام, کہ یہ کیا ہے, عاشقوں کا شہید ہے. یہ کون تھا یہ جاننا ضروری ہے, یہ گندگی کہاں سے آ رہی ہے ہم کو معلوم ہونا چاہیے. تو یہ ویلنٹائن نام وہاں سے آیا ہے, عیسائیوں میں سے ایک آدمی پریسٹ تھا اس کا نام یہ تھا اور وہاں سے یہ عید چلی آ رہی جو آج ہمارے بہت سارے مسلمان بھائی بنا رہے ہیں جہالت کی وجہ سے. اس میں لکھا ہوا ہے دا ہالی ڈے ہیڈ, اب دوسری گندگی کہاں سے آئی یہ دیکھیے, لکھا ہے دی ہالی ڈے, دا ہالی ڈے آلسو ہیڈ اوریجنس ان دا رومن فیسٹیول آف لوپکیلیا held in mid-February. The festival which celebrated the coming of spring included fertility rites and the pairing off of women with men by a lottery. دوسری گندگی کیا ہے؟ اس کا ایک دوسرا بھی آنے کا راستہ ہے, کہیں اور سے بھی یہ آیا ہے. کہاں سے آیا ہے؟ روم میں رومی لوگ ایک عید مناتے تھے جس کا نام تھا لوپکیلیا. آپ دیکھیں گے سرچ کر کے تو آپ کو ملے گا, مولانا گوگل بتائیں گے آپ کو. لوپکیلیا جو فروری کے درمیان میں منایا جاتا تھا, 15 فروری کو لوگوں نے کہا کہ منایا جاتا تھا 15 فروری کو. اس میں کیا ہوتا تھا, اس میں بہار کا موسم آتے وقت میں یہ عید منائی جاتی تھی اور اس میں کیا ہوتا تھا, فرٹیلٹی رائٹس کے بچوں کی پیدائش کے سلسلے میں کچھ رسم و رواج ہوتے تھے کہ ایک عورت اس کو بچہ نہیں ہوتا ہے یا جانور ہیں ان کے سلسلے میں فرٹیلٹی بچے پیدا ہونے کا معاملہ اس سے جڑا ہوا تھا, کچھ رسم و رواج اس سلسلے میں ہوتے تھے. اور اینڈ دا پیئرنگ آف آف ویمن وتھ مین بائی لاٹری, لاٹری کے ذریعے سے جوڑے لگائے جاتے تھے مرد اور عورتوں کے. جوڑے کیسے لگتے تھے؟ لاٹری کے ذریعے سے, جس کا نام جس کے ساتھ نکلا جوڑا. اب بتائیے یہ طریقہ تھا. تو یہ بھی ایک عید منائی جاتی تھی کہ جوڑے لگائے جاتے تھے مرد عورت کے. آگے اور لکھا ہے, ایٹ دی اینڈ آف دا 5th century پوپ گلیسیس ون یا فرسٹ ریپلیس لوپکیلیا وتھ سینٹ ویلنٹائنس ڈے. کہتے ہیں 5th صدی میں, یعنی اللہ کے نبی صلی اللہ علیہ وسلم کے پہلے ہی ہے, 5th صدی میں 400 کچھ عیسوی, اس میں پوپ جو تھا عیسائیوں کا گلیسیس فرسٹ, اس نے کیا کیا, یہ جو لوپکیلیا ہے اس کو نکالو, یہ کیونکہ مشرکین رومن گاڈز کی عید ہے, تو اس نے کیا کیا, اس کو ہٹاؤ لیکن اس کی جگہ کیا کرنا چاہیے, کچھ تو اچھا لانا چاہیے. اس نے بولا ہم لوگ کیا کریں گے, سینٹ ویلنٹائن کا منائیں گے. وہ عاشق چھوڑو, دوسرے مرد اور عورت کی جو معاملات ہیں عید کے وہ بند, آپ سے ایک نئی عید. اپنا والا کون ہے دیکھو, سینٹ ویلنٹائن ہے, سینٹ ہے وہ, سینٹ ویلنٹائن, سینٹ یعنی ولی کو کہا جاتا ہے عیسائیوں میں. تو سینٹ ویلنٹائنز ڈے ہم منائیں گے اس دن. تو اس نے کیا کیا, پوپ نے وہ عید بند کیا جو رومیوں کی تھی, مشرکین کی تھی, اور اس عید کی جگہ عیسائیوں کی عید اس نے شروع کی جس کو کیا کہا جاتا ہے, سینٹ ویلنٹائنز ڈے. بعد کے دور میں سینٹ غائب ہو گیا کیونکہ یہ کسی دھرم کے ساتھ جڑا ہوا نہیں رکھنا ہے, اس کو کیا کرنا ہے, انٹرنیشنل بنانا ہے. تو سینٹ نکل گیا کیونکہ سینٹ عیسائیت ہے, عیسائیت کو یاد دلاتا ہے, سینٹ لوگوں نے نکال دیے, سینٹ ویلنٹائنز ڈے کی جگہ کیا ہو گیا اب, ویلنٹائنز ڈے 14 فروری کو. اور اس میں لکھا ہوا, اٹ کیم ٹو بی سیلیبریٹڈ ایز اے ڈے آف رومانس فرام اباؤٹ دا 14th century. اور ایک دم پیار محبت کی عید, عاشقوں کی عید کے طور پر اس کو جو منایا جانے لگا, یہ فرانس میں اس کی شروعات ہوئی اور یہ 14th صدی میں یہ چیز شروع ہوئی, یعنی 1300 کچھ عیسوی میں یہ چیز شروع ہوئی. تو آپ دیکھیے یہ آیا کہاں سے, رومیوں کی عید جو مشرک تھے اس کو گلے لگایا عیسائیوں نے, क्योंकि उनका भी एक आदमी इसी तरह का केस उसका था, प्यार मोहब्बत वाला। अब उन्होंने दोनों को इसको हटा के उसको रख दिया, फिर ये दुनिया में फैला और फिर 14वीं सदी में ये सारी दुनिया में मनाया जाने लगा। इसकी वजह लोग भूल गए, इसका बैकग्राउंड, रिलीजियस बैकग्राउंड, दीनी पस मंजर उसका भूल गए लोग, और उसको क्या करने लगे लोग, सब के सब धर्म वाले जिनमें मुसलमान भी बदकिस्मती से शरीक हैं, इसको मनाने लगे। ये मुशरिकीन और ईसाइयों की ईद है जो आज कॉलेज के बच्चे हमारे जाके इसको मना रहे हैं, और जिसमें सब बेहयाई का मामला है, जिसकी इस्लाम में कोई गुंजाइश नहीं है। ये इंसाइक्लोपीडिया ब्रिटानिका में, आप जिसको भी दूसरी किताबों में या दूसरे वेबसाइट्स वगैरह इसके हैं जो ऑथेंटिक वेबसाइट्स माने जाते हैं, इन पर आप तलाश करेंगे, आपको इसी के करीब करीब बातें उसमें मिलेंगी। तो ये इस्लाम में ऐसा कुछ नहीं है, इस्लाम में एक ही ईद है ऐसी वैलेंटाइन डे के हिसाब से मनाना है तो, वो कौन सी है, निकाह करो, दूल्हा बनो, मसला खत्म। तो ये अगर बनना ही है कुछ ऐसा मनाना है, निकाह मनाओ, खत्म हो गया। और खुशी की बात यह कि एक भी नहीं है, चार तक की गुंजाइश है, चार तक की गुंजाइश। हाँ, लेकिन चार यानी एक से ज्यादा वही करे जो वाकई नेक है, और बीवी भी जिसको समझ सकती है, छुप छुपा के करे आदमी या जुल्म करे बीवी पे तो गलत है, ये नहीं करना चाहिए। अल्लाह ने खुद इससे मना किया है, अगर तुम अदल नहीं कर पाओ तो एक ही। और बहुत सारे लोग तो बोलते हैं भाई दो तो सोचने की भी बात नहीं है, एक ही बस बस हो गया, अभी एक से ही मैं मगफरत के लायक हो गया, अब दूसरी से तो पूरा वली अल्लाह बन जाऊंगा। बहरहाल इसके नुकसानात क्या है, ये जो ताशुक और इस तरह की किरदार की गिरावट इंसानों में पैदा होती है, खास तौर से एक उम्र होती है नौजवानी की, इसमें चूंकि इंसान अपने आप को डिस्कवर करता है, नए नए जज्बात उसमें पैदा होते हैं, फिजियोलॉजिकल चेंजेस उसमें आते हैं, जिस्मानी एतबार से उसमें तब्दीली आती है, तो दुनिया को एक नई निगाह से देखने लगता है और बहुत सारे जज्बात उसके अंदर पैदा होने लगते हैं। और यहां पांव फिसलने का बहुत बड़ा मौका होता है, और बहुत सारे लोगों का पांव फिसल जाता है। क्या क्या नुकसानात इसमें है, क्या नुकसानात है, ये जो मर्द और जन का जो ताल्लुक है निकाह से पहले, इस्लाम में हराम है, इस्लाम से पहले चीज जायज नहीं है, यानी निकाह से पहले जायज नहीं है, निकाह के बाद ताल्लुक बीवी से है, निकाह के पहले इस तरह के यानी एक दूसरे को देखना, मिलना जुलना, घूमना फिरना और ये बदतमीजी जो है इस्लाम में जायज नहीं है, इस्लाम में शराफत है, इस्लाम में इज्जत है। हाँ, निकाह है, निकाह के बाद एक इंसान बीवी के साथ ताल्लुक प्यार मोहब्बत से रहे, ये खुशहाल जिंदगी की अलामत है, निकाह से पहले नहीं। आज भी ईसाइयों में होता है कि निकाह से पहले एक दूसरे को समझने के लिए वो एक जमाना घूमते फिरते हैं, बहुत सारे मुसलमान इसको अच्छा समझते हैं, मुझे एक दूसरे को समझने का मौका मिलता है, और एक दूसरे को समझने का मौका मिला और समझ में नहीं आया तो धोखा हुआ ना मौके के बाद में। अगर एक साल भर साथ घूमते फिरते रहे और उसके बाद लड़का बोले बस जी भर गया, नहीं पसंद नहीं है, तो उस लड़की का क्या? तो इस्लाम ने औरत की हिफाजत का इंतजाम किया है, लेकिन मौज मस्ती वाले इस तरह की चीजों को अपनी शहवात की तकमील में रुकावट मानते हुए इसका इनकार और इसकी मुखालफत करने लगते हैं। आइए देखते हैं इस रास्ते पर चलने से क्या नुकसानात फर्द को, मर्द को, औरत को, समाज को होते हैं, खानदान को होते हैं। सबसे पहले इन चीजों में पढ़ने वाले लोग निकम्मे हो जाते हैं, दीन में भी दुनिया में भी। बहुत सारे नौजवान हैं, कॉलेज में गया पहले दिन, देखा पहले बेंच पे कौन है, दूसरे बेंच पे कौन है, अब पढ़ाई दिया छोड़ के 90% उसका था, मेरिट में आया था, लेकिन चक्कर में जब पड़ जाता है तो फिर पढ़ाई छोड़ के दूसरी लड़ाई में पड़ जाता है। माँ बाप पैसा खर्च कर रहे हैं, माँ बाप समझ रहे हैं कॉलेज जा रहा है, लेकिन कॉलेज जा रहा है वहां पर अच्छे अच्छे कपड़े पहनकर जा रहा है लुभाने के लिए दूसरों को। बच्ची जा रही है अच्छे कपड़े पहनकर जा रही है, ज़ेब ज़ीनत, माँ सोच रही है कि बच्ची जा रही है, काम घर का मैं कर लेती हूँ, तू जा बेटा पढ़, पढ़ के अच्छी बन, तुझको अच्छा रिश्ता आएगा। वो तो पहले से ही रिश्ता जमा रही है अपना, पढ़ाई कुछ नहीं, बैठा है किताब लेके, लेकिन किताब में कुछ और ही दिखाई दे रहा है उसको, पढ़ाई नहीं कर रहा है। जॉब है, जॉब काम धंधे, दुकान पे जाना है उसको, दुकान बंद। बाप परेशान है दुकान पे, अब आएगा बेटा मेरा, तब आएगा बेटा टिफिन लेके, कहेगा बच्चा टिफिन दूसरी जगह लेके गया है, घर से कॉलेज से घर आना है, नहीं देर हो गई, एक्स्ट्रा क्लास है, मालूम नहीं क्या हो रहा है। अचानक साल के बाद इम्तिहान के बाद रिजल्ट आता है और सब मालूम पड़ता है कि इसने तो कुछ पढ़ाई नहीं की, इसने तो कुछ पढ़ाई नहीं की। कई लोगों के कारोबार बर्बाद हो जाते हैं, कई लोगों की जिंदगियां बर्बाद हो जाती है। तो पहली बुराई ये कि आदमी दुनियावी और दीनी एतबार से, कितने लोग हैं नमाजों का क्या हाल है, नमाजों का क्या हाल है, जिंदगी में दीन निकल जाता है दीनी एतबार से, आमाल के एतबार से, नमाज में भी ध्यान इधर उधर, कहां रोजे हो रहे हैं, कहां इबादत हो रही, कहां जिक्र हो रहा है, जिक्र अल्लाह का हट गया दिल से, किसी और ही का जिक्र हो रहा है। युहिब्बूनहुम कहुब्बिल्लाह, शिर्क है, उलमा ने कहा कि ये शिर्क तक ले जाता है कि किसी से ऐसी मोहब्बत करना जो अल्लाह के बराबर हो, कि दिल उसी की तरफ लपकता हो, अल्लाह से ज्यादा उसकी तलब दिल में हो। युहिब्बूनहुम कहुब्बिल्लाह, अल्लाह की तरह उनसे मोहब्बत करते हैं, ये शिर्क है। आप बताइए, नबी से वैसी मोहब्बत नहीं कर सकते हैं जैसे अल्लाह से, तो किसी और से घिरे पड़े से बदकिरदार लोगों से जो आपको सारे गांव को लुभाने के लिए रास्ते पर चल रहे हों, ऐसे लोगों को लुभाने के लिए आदमी इनको अपने दिल में जगा दे अल्लाह के बराबर, दीनदारी बिगड़ जाती है, दुनिया भी तबाह हो जाती है। दो, बेहयाई समाज में फैलती है। आप देखिए बंबई में आप लोकल ट्रेन में सफर करें, आपको अपनी निगाहों के लिए आपको समझ में नहीं आएगा कि आप पांव कहां रखें और निगाह कहां रखें, कि दोनों निकाह वाले हैं, इसकी भी शादी हो चुकी है, लेकिन गले में हाथ डाल के बैठे हैं और कोई कुछ बोलने वाला नहीं, किसी को एहसास नहीं कुछ चीज का, इतनी बेहयाई आम हो चुकी है। दोनों निकाहशुदा हैं, दोनों जॉब पर हैं, दोनों एक दूसरे के साथ फिल्म देखने जा रहे हैं, कॉलेज है, पिकनिक पर जा रहे हैं, बेटी मां से इजाजत ले रही है कि एक दिन का हमारा कैंप है, बेटा भी इजाजत ले रहा है, और एक दिन भर यानी मां बाप से दूर वो लोग रह रहे हैं, क्या हो रहा है किसको मालूम है, ये इसको फूल दे रहा है, उसको किताब, उसको कार्ड, और क्या कुछ नहीं हो रहा है, कोई बैंड बांध रहा है उसके हाथ पे, कोई क्या कर रहा है, क्या चल रहा है। बेहयाई आम, बेहयाई समाज में आम होती है। और इसी तरह से बाज औकात नौबत ही आती है कि मां बाप को मालूम पड़ जाता है, बच्ची के सिलसिले में खास तौर से, वो बच्ची जब उसके दिल में दूसरा समा जाता है तो मां बाप उसके दिल से निकल जाते हैं, मां बाप की इज्जत भी दिल से निकल जाती है, वो किसी का सुनने के लिए तैयार नहीं होती है, ये भी सुनती नहीं है कि अरे बच्ची तुझको हम अच्छा निकाह करके देते हैं, कम से कम वो मुसलमान तो होता, मुसलमान तो होता, वो ये भी नहीं देखती कि मुसलमान है कि नहीं है, वो भी सुनने के लिए तैयार नहीं होती है। मां बाप समझा रहे हैं नहीं मुझको कुछ नहीं चाहिए, वो मां बाप को भी छोड़ने के लिए तैयार हो जाती है। कोई दिन आता है और अगर सख्ती घर वाले कर रहे हैं फोन करके बता देती है, वो पीछे से आ जाता है गाड़ी लेके तैयार है, ये मां बाप को छोड़ के एक चिट्ठी लिख देती है, मुझको तलाश करने की कोशिश मत करना वरना मैं कुछ भी कर लूंगी, और चिट्ठी छोड़ के निकल जाती है। मां बाप को छोड़ने, जिन्होंने उसको पाल पोस के बड़ा किया, उसके सुख दुख में उसके लिए क्या दुख नहीं उठाया, एक दिन में किसी ऐसे के लिए जिसके किरदार की कोई गारंटी नहीं है, सब कुछ छोड़ के अपने कपड़े लेके निकल जाती है, कभी तो जेब से पैसे भी लेके निकल जाती है, ऐसा होता, कता ताल्लुक, कता रहमी। चार, बाज औकात मामलात कॉल सेंटर्स हों या जॉब या जो भी मामलात हों, इतने बढ़ जाते हैं, कुर्ब इतना बढ़ जाता है, अकेलापन इतना बढ़ जाता है कि बाज औकात ये रिश्ता बढ़ते 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 जिना तक भी चला जाता है, जिना भी होता है, क्योंकि किसको क्या अपने ऊपर काबू है। जब एक लड़की अपनी मर्जी से अपना हाथ किसी के हाथ में देगी, उसके बाद उसका क्या नुकसान हो सकता है वो नहीं जानती है, बाज औकात जिना तक नौबत चली जाती है, बाज औकात बल्कि अक्सर औकात, अक्सर औकात एक वक्त तक दोनों साथ में रहते हैं लेकिन उसके बाद में लड़का उसका जी भर जाता है, उसको कोई और अच्छा मामला मिल जाता है, इस लड़की से अपना ताल्लुक तोड़ देता है। इस लड़की के ऊपर क्या गुजरती है, धोखा होता है उसके साथ। कभी तो ऐसा होता है कि वो ले जाता है साथ में, शुरुआत में बहुत सारे उसके साथ वादे होते हैं कि मैं पूरे तारे, एक भी तारा आसमान में नहीं छोड़ूंगा, पूरे तोड़ के लाऊंगा तेरे लिए, तुझको मैं इतना एकदम क्वीन की तरह रखूंगा, तुझको सब कुछ दूंगा, तेरे कदमों में ला के डाल दूंगा। बहुत बड़ी बड़ी बातें करता है, लेकिन जब वाकई घर छोड़ के, मां बाप को छोड़ के भाग जाती है और कहीं जाकर रहते हैं, तो फिर अब निकाह होने के बाद वो बात खत्म हो जाती है, उसका वो कशिश खत्म हो जाती है। खुसूसन एक बच्चा हो जाए अगर, तो उसके बाद तो खत्म हो गया मामला, वो अट्रैक्शन खत्म हो जाता है। फिर उसके बाद या तो उसको छोड़ के कहीं निकल जाता है, या फिर निकाह से पहले ही उसको धोखा दे देता है, लड़की की जिंदगी बर्बाद हो जाती है। क्योंकि कई लोग उसके साथ उसको गाड़ी पे देख चुके हैं, अब कौन निकाह करेगा उससे, कौन निकाह करेगा उससे, कौन शरीफ आदमी निकाह करेगा, क्योंकि लोगों को मालूम हो चुका है लड़की को अक्सर धोखा होता है, इसमें उसका मिसयूज होता है, उसको वरगलाया जाता है, उसका गलत इस्तेमाल होता है। लेकिन एक उम्र होती है जिसमें माँ बाप समझदार नहीं दिखाई देते हैं, ऐसा लगता है इनको क्या समझता है, ये पुराने जमाने के लोग, अभी जमाना बदल चुका है, आजादी का दौर है, आप खामखा क्यों बुरा सोचते हो, आपको खामखा क्यों मेरे बारे में, मेरे पर भरोसा नहीं, मेरे पर भरोसा नहीं, भरोसा है लेकिन दुनिया पे भरोसा नहीं है। बच्चियां, कई बच्चियों की जिंदगियां बर्बाद हो जाती है, कई लोग बच्चियों को खराब करके छोड़ देते हैं, उनको एंजॉय करना होता है, उनको बंधना नहीं होता है, ऐसे कई लड़के होते हैं, उनको कहीं बंधना नहीं होता है, बच्चियों की जिंदगी बर्बाद करके एक डाल से दूसरी डाल पर तितली की तरह घूमने लगते हैं, चिड़िया की तरह, परिंदे की तरह, कहीं एक टहनी पे वो एक डाल पे नहीं बैठ सकते जिंदगी भर, कौन किसके साथ गले में बांध के रहे उसको। कितने ऐसे मामलात होते हैं, कितने लोग इस वजह से खुदकुशियां कर लेती हैं बच्चियां, कि मां बाप को मालूम पड़ गया, समाज में मालूम पड़ गया, अब ना यहां के रहे ना वहां के रहे, घर छोड़ के गई, अब इसने भी साथ छोड़ दिया, इसने भी साथ छोड़ दिया, बदकारी की, बस वो भाग गया, निकल गया, अब इसका क्या। बाद औकात हमल ठहर जाता है, अब दुनिया में किसको क्या मुंह दिखाएंगे, फांसी ले ली, ब्रिज से कूद के पानी में जान दे दी, ट्रेन के नीचे कट के मर गई। कभी लड़का ऐसा होता है कि लड़की इसको धोखा दे देती है, ये अपनी अपना कुछ कर, नस काट लिया, कभी कुछ कर लिया, कभी कुछ नींद की दवाइयां पूरी एक जो है पूरी बोतल खा लिया, कुछ कर खुदकुशी, कई लोग खुदकुशी कर लेते हैं इस तरह से। जिंदगी का नुकसान, जिंदगी का नुकसान। कभी इसी की बुनियाद पर खानदानों में, दोस्तों में कत्ल गारदगरी होती है। आप देखिए, जो लोग कॉलेज पढ़ चुके हैं उनको सब मालूम ही है कि किसी ने देखा कि अच्छा ये ऐसा है तो उसको धमकी देता, कई लोग मार के भी फेंक देते, ऐसे केसेस हुए हैं कि अच्छा तू उधर मत जा, बोलता नहीं मैं तो जाऊंगा, उससे रिश्ता मत रख, बोलता मैं तो रखूंगा, तुमको जो करना है करो। कॉलेज के लड़के होते हैं, अकल होती नहीं है और कम करने जाते हैं ज्यादा हो जाता है, आदमी मर जाता है। कितने कत्ल इसकी वजह से होते हैं, कितने कत्ल इसकी वजह से, कितने झगड़े इसकी वजह से होते हैं। इसी तरह से बाद औकात दीन तक मामला चला जाता है। कितने केसेस आपको मिलेंगे कि लड़की मुसलमान थी लेकिन लड़का क्रिश्चियन था, बहुत उसको अच्छा लगा, घर छोड़ के भाग गई, या जबरदस्ती जाके कोर्ट में निकाह कर लिया, फिर मां बाप को आके बता दिया हमारा तो निकाह हो चुका, मैं 18 साल की हो चुकी हूं, अब मां बाप भी कुछ नहीं कर सकते हैं। फिर निकाह हुआ, शोहर के साथ रही, या लड़का मुसलमान था, लड़की ईसाई थी या यहूदी थी या जो भी थी, अब उसके बाद में निकाह हो गया, शादी हो गई, हालांकि शरान निकाह नहीं हुआ है, कोर्ट में शादी हुई है, वेडिंग हुई है, अब उसके बाद में दीन पर उसके क्या असर पड़ता है, उसके साथ उसके दीन की चीजें ये भी करने लगता है। कभी लड़की मुसलमान थी तो उसके साथ में उसके दीन की, उसकी तकरीबात में ये भी शरीक होने लगती है, धीरे धीरे वो इस्लाम का मामला खत्म हो जाता है। कुछ रस्मियात होती है, रमजान आया तो चलो एक आध रोजा रख लिया, کبھی کبھی کسی میت میں گئے تو ہاں یاد آیا ہم بھی مسلمان ہیں، رشتہ دار کوئی مر گیا تھا. پھر اس کے نتیجے میں، ان کی شادی کے نتیجے میں جو بچے پیدا ہوتے ہیں، ان بچوں کا کیا حال ہوتا ہے آپ دیکھیں گے تو آپ کو افسوس ہوگا. وہ بچہ سمجھ نہیں پاتا ان کا ہاتھ پکڑوں کہ ان کا ہاتھ پکڑوں، ان کا دھرم الگ ہے ان کا دھرم الگ ہے، ان کا دین الگ ہے ان کا ریلیجن الگ ہے، باپ کے دین پر جاؤں کہ ماں کے دین پر جاؤں. وہ زندگی بھر کنفیوز ہوتا ہے، وہ ایک نیا ہی ریلیجن اس کا اپنا ہوتا ہے، وہ ایک نیا ہائبرڈ، ایک عجیب قسم کا مربع ہوتا ہے کہ وہ اس کے بھی کچھ رسم و رواج دیتا ہے، اس کے باپ کے بھی ماں کے بھی. بچہ ایک نیا ہی دین ہوتا ہے، وہ عجیب و غریب کنفیوژن میں ہمیشہ ہوتا ہے. گھر کے اندر کبھی ہارمنی نہیں ہوتی ہے، گھر کے اندر کبھی اتفاق نہیں ہوتا، ایک عجیب قسم کا کیاوس ہوتا ہے، انارکی ہوتی ہے. بچوں پر ایک بہت بڑا غلط اثر اس کا پڑتا ہے. بعض اوقات آدمی یعنی شرک اور کفر تک جاتا ہے. ہم نے ایسے بھی یعنی کیسز دیکھے ہیں کہ لڑکی نے پورے شرکیہ طور پر پورا نکاح کیا ہے، صرف اس وجہ سے کہ اس کا دل کسی پہ آ گیا ہے. لڑکے نے چرچ میں جا کے بھی شادی کی ہے مسلمان. ایسے بھی کیسز آتے ہیں. کیا نہیں کرتا ہے آدمی، یہ جنون ہوتا ہے قسم کا. اور کئی لوگ تو واقعی اس میں پاگل ہو بھی جاتے ہیں. مجنون جس کو کہا جاتا ہے وہ کون ہے؟ یہ ابتدائی دور کے لوگوں میں سے ہے. اور لیلہ جو ہے یہ کوئی ایک فرضی یہ معاملہ نہیں ہے، یہ واقعی گزر چکے ہیں اس طرح کے. بعض لوگوں نے، اللہ ان کو ہدایت دے، انہوں نے کہا یہ تابعین میں سے تھا مجنون. تابعین کے دور میں وہ تھا، لیکن تابعی کس کو کہتے ہیں؟ والذین اتبعوہم بإحسان، جنہوں نے صحابہ کی بہترین طور پر اتباع کی. لیلہ کی شادی ہو چکی تھی، پھر بھی یہ اس پر فدا تھا. یہاں تک کہ امام الذہبی نے نقل کیا ہے اس کو تاریخ اسلام میں بھی اور سیر اعلام نبلاء میں بھی، کہ حج میں وہ تھا اور کسی نے صرف لیلہ پکارا، کسی کو پکارا تو یہ بے ہوش ہو گیا لام سن کے، اتنا اس کے اوپر فدا. اور اللہ کی طرف، اللہ اکبر اللہ اکبر سے کبھی بے ہوش نہیں ہو رہا. تو شادی شدہ عورت تھی وہ، اس کے پیچھے ہی پڑ گیا تھا اور اس کو کبھی چین نہیں آتا تھا، کبھی اس ملک میں، کبھی اس علاقے میں، کبھی یہاں وہاں. کچھ روایتیں اس سلسلے میں آئی ہیں کہ اس کو باندھ کے رکھا گیا تو اس نے اپنے ہاتھ کھا لیا. تو یہ کیا ہے؟ یہ اسلام ہے، اسلام ہے. اور اس کو آپ تابعی بنا رہے ہیں کہ یہ بھی ایک کرنے کا کام ہے، آپ اس کو یعنی اوتھنٹیکیٹ کر رہے ہیں. شرمانا چاہیے اس کی. آپ پڑھیں وہ کون تھا، کیسا تھا، کون سے علماء. بخاری نے لی مجنوں سے حدیث، کسی نے ذکر کیا مجنوں کا دینی طبقوں میں، اولیاء اللہ میں کسی نے ذکر کیا؟ آپ تابعی بول رہے ہیں اس کو، شیخ الاسلام ہے اوپر سے، کہ وہ بھی تابعی میں ایک نئی تحقیق. ایسے نئے چٹکلے چھوڑنے والے مسلمانوں کو گمراہ کر سکتے ہیں اور کر رہے ہیں. تو دینی طبقوں میں آج تک میرے علم کی حد تک کسی نے ذکر نہیں کیا ہے. یہ نئی تحقیق ہے جو اس دور کی ہے کہ وہ بھی تابعی ہے. تابعی کس کو کہتے ہیں؟ پھر آپ حجاج کو بھی تابعی کہیے، جس نے صحابہ کا قتل کیا، تابعی ہے وہ؟ تابعی نہیں ہے، تابعین کے دور میں ہے. تابعی اس کو کہتے ہیں والذین اتبعوہم بإحسان، جنہوں نے صحابہ کی اتباع کی، تابعی اس کو کہتے ہیں. ورنہ کوئی بھی آدمی، خوارج بھی تابعی ہو جائیں گے جنہوں نے حضرت علی سے جنگ کی. آپ کس کو بھی تابعی بنا سکتے ہیں، صرف کسی دور میں ہو جانے سے وہ تابعی نہیں ہوتا ہے، یہ بھی یاد رکھیے. جیسے صحابہ کے دور میں، نبی صلی اللہ علیہ وسلم کے دور میں ہونے سے وہ صحابی نہیں ہوتا ہے، اس کا اسلام ہونا چاہیے. اور اسی طرح سے صحابہ کے ساتھ جس کا معاملہ تھا، اس کا دین ہونا چاہیے. والذین اتبعوہم بإحسان، جنہوں نے بہترین طور پر صحابہ کی اتباع کی، وہ تابعی ہے، وہ تابعی ہے. ورنہ اس زمانے میں کئی حدیث گھڑنے والے بھی تھے جنہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم پر حدیثیں گھڑی. حضرت عثمان رضی اللہ عنہ کو قتل کرنے والے بھی تھے، کیا تابعی کہیں گے آپ ان کو؟ تو کسی دور میں آ جانے سے آدمی تابعی نہیں ہو جاتا ہے. اس دور میں وہ تھا مجنون، لیکن وہ اس کو کہاں جمع کریں گے آپ؟ اس کو دیندار طبقے نے کبھی بھی سراہا نہیں، وہ ایک دوسری کمیونٹی کا ہے. اس کو اگر کوئی آدمی آج اس طرح سے پیش کرتا ہے تو بہت بڑی گمراہی کا ذریعہ بنے گا اور سب گناہ اس کے اعمال نامے میں آئے گا، نوجوان بولیں گے دیکھو ہمارے شیخ الاسلام نے کہا مجنون بھی تابعی تھا، یہ بھی کرنے کا کام ہے، کوئی تو لیلا ڈھونڈو، ابھی تھیلا لو اور لیلا ڈھونڈو، اللہ ہدایت دے۔ تو یہ یعنی بعض اوقات اس بیماری کی وجہ سے آدمی اتنا زیادہ کبھی کبھی اس میں کھو جاتا ہے کہ ذہنی توازن اس کا بگڑ جاتا ہے۔ کتنے نوجوان دیکھے آپ، ایک دم اس کو منع کیا ماں باپ نے، ذرا سمجھایا بولتا کچھ زیادہ سمجھانے میں نس کاٹ لوں گا ہاتھ کی، اور لوگ کاٹ لیتے ہیں لوگ، کیا کچھ نہیں کرتے ہیں۔ کتنی بچیاں ہیں جو اپنے آپ کو تکلیف دیتی ہیں، ان کو جب روکا جاتا ہے تو، تو یہ جنون ہے، یہ پاگل پن ہے، یہ پاگل پن ہے۔ نماز سے روکیں گے تو نہیں کرے گا ایسا، حج سے روکیں گے تو نہیں کرے گا ایسا، ذکر سے روکیں گے تو نہیں کرے گا ایسا، لیکن کسی اور سے روکا جائے گا، ایک مخلوق ہے، عیوب والی مخلوق ہے، کمیاں ہیں اس میں۔ تو چاہے لڑکا ہو یا لڑکی ہو، کمیاں ہیں اس میں، اس کے لیے ایک خالق اور مالک ہے، اس کے لیے کبھی یہ کیفیات پیدا نہیں ہوئی، اپنے آپ کو ہلاک کرنے کے لیے تیار نہیں ہوا اللہ کے لیے کبھی، لیکن ایک مخلوق کے لیے اتنی اتنا اپنے آپ کو ڈال دینا، اس کے لیے اپنے آپ کو فنا کرنے کی کیفیات، یہ کیا ہے؟ اسلام میں یہ نہیں ہے، اسلام میں یہ نہیں ہے۔ تو بہرحال یہ نقصانات اس کے ہیں۔ اس کے اسباب کیا ہیں؟ اس کے اسباب کیا ہیں؟ یہ بہت بڑا موضوع ہے، کیونکہ بیماری بہت بڑی ہے۔ یہ اس کے کیا اسباب ہیں؟ پہلا سبب میڈیا، خاص طور سے فلمیں، ناول وغیرہ جو بھی ہیں۔ ہمارے معاشرے میں عید کا اگلا دن فلم والا ہوتا ہے، اور بے دینی کا ڈبہ آج ہر گھر میں ہے۔ آپ کو کہیں بے حیائی دیکھنے کے لیے جانے کی ضرورت نہیں ہے، آپ کے گھر میں آپ ساری گندگی امپورٹ کر سکتے ہو۔ ایک ٹی وی آپ نے لے لیا، اس کے ساتھ میں آپ نے چار چینل جوڑ دیے، اب آپ خود بھی دیکھ رہے ہیں، آپ کے گھر والے بھی دیکھ رہے ہیں۔ فلموں کا اصل موضوع یہی ہے۔ اب اس کو جو گلوریفائی کیا جاتا ہے کہ ایک نوجوان کسی بچے کے ساتھ میں اس طرح کا رشتہ قائم کرے اور پورے معاشرے کا مخالف ہو اور منمانی کرے، دونوں گھومیں پھریں، ادھر ادھر بھاگیں دوڑیں، تو یہ جو چیز ہے اس کو گلوریفائی کیا جاتا ہے کہ سب سے ہٹ کر یہ دونوں ایک ساتھ ہو جائیں کسی طرح سے، اس کو گلوریفائی کیا جاتا ہے۔ اس وجہ سے سماج میں جو لوگ بھی یہ دیکھ رہے ہیں وہ ان کی جگہ اپنے آپ کو رکھ کے دیکھتے ہیں کہ ہم بھی ایسا کریں گے۔ بچوں کی دلوں میں کیفیات، گھر جوان بچیوں کی دلوں میں کیفیات، نوجوانوں کی دلوں میں کیفیات کہ کاش اس جگہ میں ہوتا، میں بھی ایسا کروں گا، میں بھی کچھ ایسا کروں کہ یہ معاملہ میرا ہو جائے۔ کیونکہ جذبات تو اس عمر میں دل میں اپنے آپ پیدا ہونے لگتے ہیں، اس کو صحیح رخ دینا پڑتا ہے، اس کو فینسنگ کرنا پڑتا ہے، لیکن اس طرح کا گلوریفائی کرنے سے ایک آدمی میں اور ہمت پیدا ہو جاتی، کیونکہ پورا سماج اس میں مبتلا ہے۔ فلموں کا اصل موضوع یہی تعشق ہے، عشق بازی ہے۔ تو ایک بہت بڑا موضوع یہ ہے، ایک بہت بڑا موضوع ہے کہ آنکھ سے سب دیکھ رہے ہیں پردے کے اوپر، فلموں میں، ٹی وی پر، اور سب فیملی مل کے اس کو دیکھ رہی ہے، کہاں باقی رہے گا ڈر اس چیز کی؟ برائی دل میں کب آئے گی؟ کب دل میں اس کی برائی آئے گی؟ سبھی تو دیکھ رہے ہیں، باپ منہ میں دانت نہیں وہ بھی بیٹھ کے دیکھ رہا ہے، دانت نہیں ہے اور یعنی چشمے سے دکھائی نہیں دیتا ہے، لیکن وہ بھی بیٹھ کے دیکھ رہا ہے۔ ہاں بہو دیکھ رہی ہے، بچیاں جوان جوان گھر میں دیکھ رہی ہیں، بیٹے دیکھ رہے ہیں، چھوٹے بچے بھی دیکھ رہے ہیں، ان کو بھی کچھ کچھ سمجھنے لگایا عمر سے پہلے۔ تو بہت ساری جو گندگیاں ہیں بچپن ہی سے ہمارے معاشرے میں آج یہ چیزیں عام ہو رہی ہیں۔ آپ بتائیے یہ کتنا بڑا سائیکولوجیکل ان کے لیے امپیکٹ کیا ہوتا ہے اس کا، اس کو آپ بچپن سے تربیت دے رہے ہیں، بچپن سے تربیت دے رہی ہے۔ بہت بڑا سبب ہے یہ، میڈیا بہت بڑا دخل ہے اس کا، یہ یعنی آگ پر پیٹرول ڈالنے کی طرح ہے۔ ایک جو ہے جذبات انسان میں بعض اوقات دبے رہتے ہیں، لیکن اس کو اگر پیٹرول مل گیا تو اور بھڑک جاتے ہیں۔ یہ معاشرے میں میڈیا کے ذریعے سے ہوتا ہے۔ اسلام میں اس بارے میں دیکھیے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کی روک تھام کی ہے۔ اسلام میں تو یہاں تک کہ منع ہے کہ کوئی عورت دوسری عورت کے اوصاف بیان نہ کرے کہ کہیں اس کے دل میں کچھ بات نہ آ جائے۔ آپ صلی اللہ علیہ وسلم فرماتے ہیں لا تباشر المرأة المرأة فتنعتها لزوجها كأنه ينظر إليها. یہ بخاری کی حدیث ہے کہ کوئی عورت کوئی بیوی اپنے شوہر کے سامنے کسی پرائی عورت کی صفات اس طرح سے بیان نہ کرے کہ گویا شوہر اس کو دیکھ رہا ہے. تو کسی کا تذکرہ ایسا کرنا منع ہے, اس کو سکرین پر دیکھنا کتنا برا ہے. سمجھ رہے ہیں بات کو؟ ایک پرائی عورت ہے, اس کی بیوی اس کے سامنے بیان کر رہی ہے کہ فلاں عورت ایسی ہے, دیکھو اس کی ناک ایسی, اس کے کان ایسے, اس کے بال ایسے, اور اس کے بارے میں پوری تفصیل اس کے سامنے بیان کر رہی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ کوئی عورت اپنے شوہر کے سامنے کسی پرائی عورت کے بارے میں ایسی تفصیل بیان نہ کرے کہ گویا یہ اس کو دیکھ رہا ہے. تو بیان کرنا تصور پیدا کرنے کے لیے ذریعہ ہے, وہ برا ہے. تو فی نفسی ہی اس کو دیکھنا سب کا مل کر, اور اس عورت کا مزین ہونا, اور مرد اور عورت کا جڑ کر تعلق قائم کرنا, اور دونوں کا بھاگ دوڑ کرنا, یہ دیکھنا آپ بتائیے یہ سکرین پر سائیکولوجیکل اس کے لیے کیا پروگرامنگ انسان کی ہو سکتی ہے. ایک آدمی پورا اس کے لیے پروگرام ہو جاتا ہے, اس کے لیے آدمی کے دل میں وہ ساری کیفیات آتی ہیں کہ اگر اس کی نگاہ کسی پر پڑے تو اس کی پوری فلم چالو ہو جاتی ہے. کیوں نہیں کرے گا وہ؟ آپ اس کو فیڈنگ بچپن سے کیے ہیں, آپ نے بچپن سے اپنے بچے کو وہ غذا دی ہے, جوان ہو کے وہ کیوں نہیں کرے گا؟ اس کے سب کانشیس مائنڈ کا حصہ بن چکی ہیں فلمیں, اس کے تحت شعور میں یہ چیزیں بس چکی ہیں, آپ نہیں نکال سکتے اس کو, کیسے وہ نہیں کرے گا وہ کام؟ یہ پہلی چیز ہے. اس میں خاص طور سے وہ لوگ ذمہ دار ہیں جو اس طرح کے کیبل نیٹورک اور اس طرح کے ڈش اینٹینا اور یہ سارے معاملات کرتے ہیں جس میں فلمیں اور بے حیائی کی چیزیں عام ہوتی ہیں. اللہ تعالیٰ فرماتا ہے ان الذین یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا لہم عذاب علیم فی الدنیا والآخرہ. یقیناً وہ لوگ جو اس بات کو پسند کرتے ہیں, برا نہیں سمجھتے ہیں کہ ایمان والوں میں بے حیائی کی چیزیں پھیلیں, انڈیسنسی آبسینٹی پھیلے مسلمانوں میں, ان کو اچھا لگتا ہے کہ کتنا اچھا ہے. لہم عذاب علیم فی الدنیا والآخرہ, ان کے لیے دردناک عذاب ہے دنیا میں بھی اور آخرت میں بھی. باپ لا کے دے رہا ہے, بیوی کو ٹائم پاس نہیں ہو رہا ہے, بچی کو ٹائم پاس نہیں ہو رہا ہے, گھر میں لا کے کیا کر رہا ہے, ٹی وی لا کے رکھ دیا, کیبل جوڑ دیا اس کے ساتھ میں, ڈش بھی لا کے جوڑ دیا اس کے ساتھ میں. اب یہ چاہتا ہے ان کی برتھ ڈے پہ گفٹ دے دیا گھر پہ لا کے, کلر ٹی وی ہے اور ایسا سکرین ہے اور یوں ہے, اتنا بڑا انچز والا ہے. اب گھر والے دیکھ رہے ہیں, اب یہ تو آفس میں پسینہ گلا رہا ہے, اس کو نہیں معلوم آگے آنسو بھی بہانے پڑیں گے. تو گھر کے اندر بے حیائی کے اسباب لانا, معاشرے کے اندر بے حیائی کے اسباب لانا, اس کا عذاب دنیا میں بھی ہوتا ہے اور آخرت میں بھی. اور دنیا میں بعض اوقات ہارٹ اٹیک کی شکل میں ہوتا ہے. چٹھی جب پڑھتا ہے بچی کی تب سب معلوم پڑ جاتا ہے کہ یہ اس کا ذمہ دار کون, اس کا سب سے بڑا ذمہ دار میں ہوں. ہوتا اس وقت احساس ہوتا ہے جب سب کشتی ڈوب چکی ہوتی ہے. نمبر دو, گانے, میوزک, شعر شاعری. ہماری اردو کی شعر شاعری آپ دیکھیں, اللہ ہدایت دے لکھنے والوں کو اور اللہ معاف کرے لکھ کے مر جانے والوں کو. پوری شاعری کیا ہے مسلمانوں کی, یہ نواب صاحب کے دور میں مغل دور میں لکھی ہوئی شاعری ہے, اور اس میں تیری زلفیں میری زلفیں کے سوا اور کچھ ہے؟ پوری شعر شاعری, غزل کا اصل موضوع کیا ہے؟ غزل کا موضوع یہ ہے تعشق, عشق بازی, میخانہ ہے نا, حریف اور فلاں اور یہ. تو یہی ساری چیزیں شعر شاعری میں ہمارے یہاں پر ہیں, اور ہمارے شعرا بھی یہی لکھتے آئے ہیں. کوئی ایسے پازیٹو شعر لکھنا ان کے بس کی بات نہیں ہے, کیونکہ یہی موضوع اصل ہے. اور اگر کوئی سمجھائے ارے کیا عشق کے شعر ہیں, بولے یہ نہیں, یہ عشق مجازی ہے. نام تو لے رہا عورت کا لیکن اس کا مطلب وہ نہیں ہے, یہ بڑا کانسیپٹ ہے, آپ کی سمجھ میں نہیں آئے گا. اچھا, گاؤں دیہات کا آدمی پڑھے گا کیا آپ کا کانسیپٹ سمجھے گا؟ جو آپ کی کھوپڑی میں ہے اس کو کہاں سے سمجھے گا؟ آپ تو عورت کا نام لے رہے ہیں, اس میں لیلا بول رہے ہیں آپ کا, وہ لیلا سے مراد آپ کا کچھ اور डिस्कवरी चैनल है, आप हमको क्या मालूम है। आप बहुत ऊंचा कॉन्सेप्ट सोच रहे हो, किताब को लैला समझ रहे हो, आपकी मेरी लैला ये है, आपको आप सोच रहे हो। आम आदमी पढ़ेगा तो क्या समझेगा उससे। आपके नजदीक आपकी लैला आपकी आपका इल्म है, आपकी जिंदगी का मकसद कुछ और है, आप उसको लैला के लफ्ज से इस्तेमाल कर रहे हो, मैं खाने को आप कुछ और मतलब ले रहे हो। ये सारी जहालत है जो हमारे यहां पर शेर शायरी में है। और गाने आज देखिए, आप आदमी रास्ते से जाएगा घरों तक क्या आवाज आती है, इन इन गानों का असल मौजू क्या है। इसीलिए इस्लाम में मौसीकी हराम है, क्यों, म्यूजिक है, खाली बजाते कोई बैठेगा तो गाएगा भी, गाएगा तो क्या गाएगा। आप देखिए दुनिया भर के गानों का परसेंटेज आप निकालिए, कितने शरीफ गाने आपको मिलेंगे उसमें, अल्लाह एक है हम मुसलमान है, मिलेंगे ऐसे गाने आपको, नेक बन के चलो, कितने गाने, गिनती में भी नहीं रहेंगे वो। और ऐसा गाना कभी भी पब्लिक में आम नहीं होगा, अरे ये तो फीका फीका गाना है, थोड़ा हमको टेस्टी गाना बताओ जरा। जिस जिस म्यूजिक में गाने में मर्द और औरत का गैर शरई ताल्लुक न हो, आप ऐसे गाने देखिए नहीं मिलेंगे आपको। आप तकरीबन जितने गाने हैं उसमें ताल्लुक अगर मर्द औरत का है तो शादीशुदा वाला गाना है या गैर शादीशुदा होगा, आपको शादीशुदा गाना मिलेगा ही नहीं कि मेरी बीवी बहुत अच्छी, ऐसा कुछ मिलेगा नहीं। बगैर निकाह के औरत की तमन्ना वो गाने में आपको मिलेगी। इससे आदमी के जज्बात भड़कते हैं, ये एक प्रोग्रामिंग है जो हमारे माशरे में हो रही है, हम सोचते नहीं है, बेहयाई आम की जा रही है, वही काम जो इबलीस चाहता है वो हो रहा है, बेहयाई आम। अल्लाह ताला फरमाता है वश्शुअरा यत्तबिउहुमुल गावून, शायरों के पीछे तो बस भटके हुए ही चलते हैं, शायरों के पीछे वो लोग चलते हैं जो बड़े भटके हुए हैं। आप देखिए कोई आदमी कुरान की तिलावत करे इतना ज्यादा आदमी अट्रैक्ट नहीं होता है, गाना गाए देखिए कितना शेर शायरी करे कितना गौर से सुनता, वाह वाह जरा और इरशाद। और शायर को क्या चाहिए, एक कागज एक कलम और एक चाय की प्याली, बस। कितने शायर हैं आप देखिए, बैठा होगा एक आदमी ने पूछा सारे शायर गरीब क्यों होते हैं, जवाब देने वाले उसको बोला गरीब लोग ही शायर बनते, कुछ रहता नहीं, काम तो यही करते हैं, काम नहीं करेगा क्या, यही करेगा। और किसी शायर को आप बोल रहे आपका कलाम सुना तो उसकी जान में जान आ जाती, कोई मिला मेरे को। और अशार क्या है मुसलमानों में, आप देखिए क्या अशार है, कोई कंस्ट्रक्टिव, कोई तामीरी या मुसलमानों की तरक्की के एतबार से कुछ है, या तो फखर की शायरी है या तो शिकायत की शायरी है या फिर शहवतों वाली शायरी है, और क्या है। मुसलमानों के मिजाज को बनाने वाले कितने शायर पैदा हुए, कहां है, सहाबा के अशार थे, शेर बुरा नहीं होता है, शेर कलाम का एक अंदाज है, एक मुनज्जम कलाम है, लेकिन शेर का मवाद असल है जो शेर पर हुक्म लगाता है, शरीयत में उसका मकाम क्या है। हमारे यहां पर शायरी सब इसी किस्म की है, इसीलिए अल्लाह फरमाते वश्शुअरा यत्तबिउहुमुल गावून, शायर उनके पीछे भटके हुए लोग ही चलते हैं। अलम तरा अन्नहुम फी कुल्ली वादी यहीमून, क्या तुम देखते नहीं वो हर वादी में भटकते फिरते हैं, कभी इस वादी में कभी उस वादी में। व अन्नहुम यकूलून मा ला यफअलून, और वो ऐसी ही बातें कहते हैं जो करते नहीं है, बड़े बड़े दावे करते हैं शायर लेकिन करते हैं नहीं करते। शेर में आप देखिए आपको बड़े बड़े हम तो वो हैं जो ऐसा किए हैं, हाँ कब किए आप, आपके बाप दादा किए, आप अपना नाम कैसा ले रहे हैं, हम यूं कर देंगे जमीन को आसमान से मिला देंगे अगर हमारी बात नहीं मानी जाएगी, शेर है, ठीक है नहीं मानते करो जरा, उसका मतलब और है, तुम समझे नहीं, वो शेर है, ठीक है अब इसके पूरा होने बहुत देर है। शायर बड़ी बड़ी बातें करता है, हकीकत से हट के बोलना शेर की असल है, उसकी रगे जाए वो, गुलू गुलू शेर के साथ जुड़ा हुआ है, आम तौर से ऐसा होता है। और शेर में आज इस दौर में खुसूसन आप देखिए गाना अशार वगैरह इसके अंदर किरदार की पस्ती मिलती है आपको, किरदार की पस्ती है, तो ये भी है जो इंसान के जज्बात को भड़काने वाली चीज है, जो इंसान में इस तरह की जज्बात पैदा होती है। तीन, سوشل نیٹورک اور موبائل کا غلط استعمال, فیس بک, فیس بک اور موبائل اس دور کی بلائیں ہیں. اچھی چیز بھی غلط استعمال سے کیا ہو جاتی ہے, بری ہو جاتی ہے. فیس بک, انٹرنیٹ, چیٹنگ, اس طرح کی چیزوں کا جو استعمال ہے, عام طور سے بھولے بھالے کچھ نیک لوگ ہوں گے اس پہ جو کونے میں کہیں ہوں گے, ورنہ عام طور سے آج جو اس طرح کی چیزیں ہیں, فیس بک ہے, چیٹنگ وغیرہ ہے, یہ اپنے دل کی تسکین کے لیے ایک ذریعہ ہے کہ ایک آدمی فلاں کو فرینڈ بنایا, فلاں کو فرینڈ, کسی کو فرینڈ آپ بنا سکتے ہو, ایک لڑکی اس سے آپ چھپ کے خط لے رہے آپ اس سے کیسا کر سکتے آپ, ہی فرینڈس لسٹ میں پوری لڑکیاں, ایک آدھ مولوی کوئی مل جائے, آپ کیسے ہیں, ہم بہت اچھے ہیں, آپ کیا کھاتے ہیں, آپ بڑھتے 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 آپ کو کیا پسند ہے, چیٹنگ ہو رہی ہے, پرائیویٹ چیٹنگ ہو رہی ہے, اور ای میل یہاں سے جا رہا ہے, وہاں سے آ رہا ہے, پھر برتھ ڈے کے اوپر امیجز آ رہے ہیں, وہ اپنی تصویریں بھیج رہا ہے, یہ اپنی تصویریں بھیج رہی ہے, معلوم نہیں آگے بات کہاں جائے گی. بڑھتے 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 بعض اوقات معاملہ بہت دور تک نکل جاتا ہے. یہ آدمی کے جذبات کو بھڑکانے والی چیز ہے. اور اسی طرح سے موبائل ہے, دیکھا باپ نے بچی کالج جا رہی ہے, اس کو موبائل دے دیا, ٹھیک ہے, شریف بچیاں بھی ہیں جو بالکل اس کو قاعدے میں استعمال کرتی ہیں, کوئی شک نہیں اس میں, لیکن نگرانی اگر نہیں ہے ماں باپ کی اور تربیت اگر نہیں ہے ماں باپ کی تو یہ چیز بعض اوقات بلا بن سکتی ہے. گھر میں فون ہے, کوئی فون آ گیا, بات کی, بات سے کون ہے, ہاں فلاں کی بیٹی ہوں میں, اچھا اچھا ایسا ہے کیا, بڑھتے بڑھتے بات بڑی, کیا کر رہی ہیں آپ, پڑھ رہی ہوں, کون سی کلاس میں ہیں, کون سے کالج میں ہیں, ایسا ایسا, ارے میں بھی اسی کالج میں ہوں, میں فلاں کلاس میں, اچھا ہاں ٹھیک ہے, ہم لوگ کالج میں کینٹین میں ملیں گے, بات بڑھ جاتی ہے. فون کا غلط استعمال, موبائل, پھر بات, فون نمبر اس کا اس نے دیا, اس کا اس نے دیا, بات بڑھتے 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 کسی دن اچانک باپ کو چٹھی ملتی ہے, میں جا رہی ہوں, رونا مت اور اپنے دل کا خیال رکھنا, اپنے دل کا خیال رکھنا, کیونکہ اگر آپ کا دل ٹوٹ گیا آپ کو دوا کرنے میں بہت بڑا خرچ آئے گا. کیا گزرتی زندگی, ذمہ دار کون ہے, یہ خود ہے, نگرانی نہیں کیا اس نے. تو یہ جو بہت آج کل وسائل عام ہوئے ہیں, اور فیس بک تو اللہ رحم کرے شاید ہی اچھے لوگ اس میں, مطلب بہت کم لوگ ہیں, یہ گندگی کا اڈا آج بنا ہوا ہے, ڈیٹنگ کا ذریعہ ہے یہ, یہ آپسی رشتے بڑھانے کا, شادی شدہ یہ بھی, شادی شدہ وہ بھی, فرینڈ ہیں, اپنا دل ہلکا کرنے کے لیے ایک دوسرے سے جو ہے کیا ہے کمیونیکیشن کر رہے ہیں, پڑھے لکھے لوگ ہیں ایک دم, آج نیا معاشرہ ہے, ایک دوسرے کی خیالات شیئر کرنے میں برائی کیا ہے, شیئر کرو اپنے تھاٹس. اجنبی عورت ہے وہ, اجنبی مرد ہے یہ, کیسا شیئر کر رہا ہے تو اس کے ساتھ, اور کوئی دینی مسئلہ بھی نہیں ہے, کوئی دینی مسئلہ نہیں کہ کوئی بیچاری عورت کسی عالم صاحب کو فون کرے کہ ہمارا بچہ گر گیا اس کے لیے کیا دعا پڑھنا چاہیے, اور بات یہ بھی نہیں ہے, ایک دوسرے کے جذبات شیئر کرے, آج میں بہت ٹینشن میں تھی, میرے شوہر نے ایسا کیا, بولا میری بیوی تو میری بات سنتی نہیں ہے, کون میری بات, دنیا میں کوئی میرا ہمدرد ہے نہیں, اب بیچاری کوئی ڈوبتے کو بچانے کے لیے بیچاری یہی بچی ہوئی ہے, وہ کچھ تسلی کے الفاظ دے, اس نے دے دیے, اس کے دل میں جذبات پیدا ہو گئے, امید پیدا ہو گئی, بڑھتے بڑھتے بات بڑھ, کبھی اس نے اس کو سہارا دیا, کبھی اس نے اس کو سہارا دیا, دونوں ایک دوسرے کے جگری دوست بن گئے, پھر پارٹی دونوں ایک دوسرے کے ساتھ کھا رہے ہیں, پی رہے ہیں, گھومنے بھی جا رہے ہیں, اس کے بھی آفس کی ایک ٹور نکلی, اس کی بھی نکلی ہے, گھر پہ معلوم نہیں آفس کی ٹور میں نہیں ہے, آپ بتائیے کیا ہے. یہ دھیرے دھیرے اس طرح سے معاملات بڑھتے ہیں, ابتدائی مرحلے میں اگر آپ اس کو روک, ولا تقرب هذه الشجره فتكون من الظالمين, اس پیڑ کے قریب مت جانا, پیڑ کے قریب مت جاؤ, جاؤ گے تو کچھ تو ہوگا, قریب مت جاؤ, قریب جائے گا پھسل جائے گا پاؤں. اب دیکھیے ندی نالے تالاب ہوتے ہیں, وہاں پر پانی کے اندر ہریالی آتی ہے, فنگس اس میں ہوتی ہے, اس پہ آدمی پاؤں رکھے گا پھسلے گا آدمی, گڑا آگے, لیکن یہاں اگر پاؤں پھسل گیا, پھسل کے ادھر چلا جائے گا, گڑے میں چلا جائے گا, پانی کے بہاؤ کے ساتھ نکل جائے گا, اس پہ پاؤں نہیں دینا ہوتا ہے, जहां फिसलन है वहां पाँव मत रखो, चाहे गड़ा दूर दिखाई दे, अरे गड़ा थोड़ी यार, यहां फिसलेगा तो वहां निकलेगा, नहीं ऐसी जगह जाना नहीं जहां से वापस आना नहीं हो सकता है। तो ये भी एक जरिया है। अल्लाह ताला फरमाता है या निसा अन्नबी लस्तुन्नक अहद मिन निसा, और ये मैं माशरे की वो चीजें बोल रहा हूं जो वाकई हैं, मिलने जुलने वाले सब बताते रहते हैं। या निसा अन्नबी लस्तुन्नक अहद मिन निसा, ऐ नबी की बीवियों तुम और दूसरी औरतों की तरह नहीं हो, तुम दूसरी औरतों की तरह नहीं हो। इन तकैतुन्न फला तखदअन बिलकौल फयत्मअ अल्लज़ी फी क़ल्बिही मरद, अगर वाकई तुम अल्लाह से डरती हो तो अपनी बात में ऐसी लचक पैदा न करना कि जिसके दिल में बीमारी है उसके अंदर उसके दिल में तमन्ना पैदा होने लगे। नबी की बीवी माएं मुसलमानों की, नबी की बीवियां क्या हैं, मुसलमानों की माएं हैं। उनसे कहा जा रहा है अगर वाकई तुम अल्लाह से डरती हो तो ऐसी लचक के साथ बात न करना कि बीमार के दिल में तमन्ना पैदा होने लगे। वकुलना कौल मारूफा, और ठीक ठीक बात करती रहना, बात करो तो ठीक से बात करो, उसके दिल में तमन्ना पैदा ना हो, लचक नहीं, एकदम लचकदार बात नहीं, सीधी सीधी बात, स्ट्रेट फॉरवर्ड बात हो जिसमें कोई तमन्ना किसी के दिल में पैदा ना हो कि फुला औरत शायद मुझको पसंद करती है। नबी की बीवियों से कहा जा रहा है बताइए हमारे घरों में फोन है, हमारे घरों में कैसी बात करना चाहिए, सीधी घर पे कोई आया दस्तक दिया है साहब ना नहीं है, क्या चाहिए, यानी कौन है आप, कैसे आना हुआ आपका, बिल्कुल नहीं। औरत ने बात ऐसी करना चाहिए कि सामने वाला अगर उसके दिल में कुछ बात है भी छिटक के पीछे हो जाए वो, उसको ये कहां से बात आ रही भाई, यहां कोई मौका नहीं है, यहां कोई मौका नहीं, इतनी साफ, एकदम सख्त भी नहीं कि आदमी बोले कैसे बदअखलाक लोग हैं, क्या है चलो जाओ वापस, नहीं है घर पे, जब होते तब आते नहीं, जब नहीं होते तब आते, कौन है आप, भागते जाएगा कोई तो पुलिस की आवाज आ रही है अंदर से, सीधी सीधी बात, फुला साहब घर पर नहीं है, हाँ ठीक है आप उनसे बराह रास्त बात करें, एकदम सीधी बात, जो इमोशन उसमें कोई नहीं हो, ऐसी बात जिसमें कोई इमोशन नहीं हो, जिसमें सिर्फ इंफॉर्मेशन हो, ऐसी बात करो। तो फोन वगैरह पर बात करना, चैटिंग करना और इस तरह की चीजें करना, ये भी इस दौर का एक फितना है। आदमी अगर उसको मजबूर हो किसी तरह से करने से, दोस्त वगैरह हैं, मर्द मर्द हैं, वो एक और बात है, लेकिन मर्द और जन का इस तरह का इख्तलात बाज़ औक़ात मजीद शौक पैदा करता है, ये और भी फितना बन जाता है। नंबर चार, कॉलेजेस और जो कंपनीज में जॉब होते हैं, जो आज खास तौर से कॉल सेंटर्स हैं, इसमें भी मर्द और औरत का आपस में मिलना जुलना, गैदरिंग्स, इस तरह की जो चीजें होती हैं, इससे भी ये चीज जड़ पकड़ती है कि फुला दिन फुला ये कपड़े पहनकर जा रहा, वो ये कपड़े पहनकर जा रहे हैं, एक दूसरे को देख के एक दूसरे के दिल में बातें पैदा हो रही है, फिर फुला का बर्थडे है, हैप्पी बर्थडे टू यू हो रहा है, सब आगे उससे हैंडशेक कर रहे हैं, हाथ मिला रहे हैं, फिर एक दूसरे के साथ कॉलेज में लेबोरेटरी है, केमिस्ट्री के जो है एक्सपेरिमेंट्स करने हैं, टीचर्स भी इस दौर में क्या करते हैं, ठीक है ये लड़का तू लड़की दोनों जोड़ी बनाओ, तुम दोनों मिलके क्या करोगे, एक्सपेरिमेंट करोगे, वो एक्सपेरिमेंट नहीं होता है या आपस में एक्सपेरिमेंट होता है, होता है ऐसा, आप जो कॉलेज में पढ़ा उसको मालूम है, वो लोग चाहते हैं ऐसा करें कि इसका डर निकलना चाहिए, कोई आगे निगाह मिला के बात नहीं करेगा, पिछड़ा हुआ है ये तो, ये कमतरी एहसास से कमतरी में मुब्तला है शायद, ये शायद इंटरव्यूज में ऐसा होता है, और हम लोगों ने भी इंटरव्यूज फेस किए हैं बातों का, कि अगर हम नीचे देख के औरत से बात नहीं करेंगे, वो औरत भी समझती, इंटरव्यू लेने वाला ये समझ रहा है, औरत ये समझ रही शायद कि इसके अंदर इंफीरियोरिटी कॉम्प्लेक्स है, ये निगाह मिला के बात नहीं कर रहा है, अगर आदमी सामने हो तो उसके कान में भी देखेंगे हम आंख तो आंख, लेकिन ये औरत है, हमको मना किया गया इससे, हम नहीं देख रहे इसको। तो आज समाज में ये इस तरह का जोड़ लगाया जाता है, लड़का लड़की दोनों की जोड़ी होना चाहिए, फिजिक्स के लैब में, केमिस्ट्री के इसमें, इलेक्ट्रॉनिक्स में जोड़ियां बनाते हैं, इस तरह लड़का लड़की की जोड़ी बनाते हैं, कुछ भी प्रोग्राम से उसमें जोड़ियां बनाते हैं, इनकी बेंच पे बिठाएंगे, स्कूल से ही शुरुआत होती है इसकी को एजुकेशन में, कि एक लड़का होगा एक लड़की होगी, अगर किसी के साथ में लड़की नहीं बैठी तो अरे गए काम से, ये बेचारा अकेला आदमी है, ये बहुत ही यानी रिजेक्टेड है ये, इसको कोई भी साथ देने के लिए तैयार नहीं, इसको इसी इलेक्शन में आया नहीं, इसका सिलेक्शन नहीं हुआ। तो अब जाहिर बात है आदमी के अंदर ये तमन्नाएं पैदा होंगी, वो चाहेगा कोई तो सही हो, कैसा भी हो, कुछ तो मामला हो मेरा, कहीं तो नंबर लग जाए मेरा। तो एजुकेशन और जॉब्स और इसमें भी ये चीज होती है कि आके मिलना, हैप्पी बर्थडे टू यू, कैसे हैं, हेलो हाउ डू यू डू। तो थोड़ा क्या हो रहा है, एक सोशल गैदरिंग्स में और जॉब्स पे, कॉलेजेस में इस तरह का इख्तलात मर्द वजन का पैदा हो रहा है, इससे भी नुकसानात हो रहे हैं, इससे भी नुकसानात हो रहे हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते, ला यखलुन रजुलुन बिमरातिन इल्ला माहा दु महरम, कोई औरत, कोई मर्द किसी औरत के साथ अकेले में तन्हाई इख्तियार न करे, हाँ सिर्फ इस सूरत में जायज है कि उस औरत के साथ में उसका महरम हो, इसका नहीं। बोले मेरा दोस्त है, मेरा महरम है, इसका नहीं, उसका महरम होना चाहिए, उसका महरम होना चाहिए, उसकी महरम की मौजूदगी में वो उसके साथ तन्हाई इख्तियार कर सकता है। वो भी महरम कैसा, बच्चा नहीं जिसको कुछ भी समझता नहीं, चॉकलेट दे के बिठा दिए गोट बाजू में, ऐसा नहीं, ये सब मालूम रास्ते हैं, ये सब अरे मेरा महरम ही है, महरम नहीं, महरम वो जो कान पकड़ के ले जा सकता है क्या चल रहा है, ऐसा महरम। ला यखलुन रजुलुन, इसलिए कि बाज औकात खुद भाई बहन बहनें ऐसी होती हैं जो इसमें मदद करती हैं इस तरह की चीजों में, अल्लाह हिदायत दे। तो इसको मना किया गया कि अकेले में रहेंगे तो क्यों नहीं रहना चाहिए, बुखारी मुस्लिम की हदीस है, क्यों नहीं, आपने फरमाया अला ला यखलुन रजुलुन बिमरातिन इल्ला काना सालिसहुमा अश्शैतान, जब भी एक मर्द और एक औरत अकेले में होते हैं तो उन दो का तीसरा कौन होता है, शैतान होता है, वो उनको मजबूर करेगा कोई ऐसी चीज करने पर जो दोनों के लिए बर्बादी का जरिया हो, हलाकत हो। इसको इमाम तिर्मिजी और अहमद और हाकिम ने रिवायत किया है, बल्कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं लअन युतअना फी रासि अहदिकुम बिमिखयतिन मिन हदीद खैरु लहु मिन अन यमस्सा इमरातन ला तहिल्लु लहु, किसी आदमी के सर में लोहे की कील ठोक दी जाए ये ज्यादा अच्छा है इससे कि वो किसी ऐसी औरत को छुए जो उसके लिए हलाल नहीं है, किसी ऐसी औरत को छुए जो उसके लिए हलाल नहीं है। और आज तो पढ़े लिखे तबके में हैंडशेक तो बहुत छोटा है, वो तो शुरुआत है, हगिंग वगैरह भी चलता है, गले भी मिल लेते हैं लोग खुशियों के वक्त में, और मर्द और औरत होते हैं उसको बुरा नहीं समझा जाता है। फिर कोई आदमी कहे नहीं हम लोग औरतों से हाथ नहीं मिलाते, हैं ये कौन सी दुनिया का है, ये चांद पे से तो नहीं आए। बाज औकात इतनी गंदगी आम हो जाती है, इतनी बरहनगी आम हो जाती है कि कपड़ा पहना हुआ अपने आप को बरहना महसूस करने लगता है, ये माशरे का हाल हो रहा है, ये हमारे मुल्क की बात है, बाहर तो छोड़िए आप, बाहर जाइए भी मत, देखिए भी मत क्या है वहां पे, ये हमारे मुल्क का हाल है। मगरिब की तकलीद में उन लोगों के कल्चर को हम अपने यहां ला रहे हैं और हमारा समाज कहां जा रहा है, इसकी क्या आगे नतायज हैं, ये एक आदमी जो वाकई उस समाज को देख चुका है वही समझ सकता है। तो ये चौथी चीज है जो इस गंदगी के असबाब में से एक सबब है। पांचवी चीज बेपर्दगी, तबर्रुज जिसको आप कहें, जाहिलियत की जीनत, ये भी एक बहुत बड़ा जरिया है कि, और इसमें मां बाप का भी बाज़ औक़ात दखल होता है, बच्चियों को शुरुआत से पर्दे की तलखी नहीं होती है और उसमें मॉडर्निज्म का एक बहुत बड़ा दखल होता है, नहीं हम जबरदस्ती नहीं करते हैं, बच्ची बोली मुझको पर्दे में घुटन होती है, सांस लेना मुश्किल होता है तो मत कर पर्दा, हम जबरदस्ती नहीं करते हैं भाई, हम तो बहुत कैसे हैं, सेक्युलर हैं, हम न्यूज में देखते हैं, जबरदस्ती नहीं करना चाहिए, और कुरान में भी ना ला इकराह फिद दीन, अच्छा कुरान में भी है, तो हम बच्ची पे जबरदस्ती नहीं करते हैं, उसको पर्दा कर, जबरदस्ती नहीं करते हैं, और बच्ची जो चाहे करे वो आजाद है, दोस्त के साथ जा रही कोई बात नहीं, होमवर्क कर रही है दोस्त के साथ कॉलेज के अकेले उसके रूम पे जाकर कोई बात नहीं, पढ़ाई कर रही है, प्रोजेक्ट कर रही है, कौन सा प्रोजेक्ट है ये, प्रोजेक्ट डेंजर है ये, प्रोजेक्ट कर रही है अकेले में बैठकर उसके साथ करे, और अकेले में बैठ रही है, कॉलेज जा रही है, लिबास कैसा है, ऐसा लिबास है कि बाप भी देखने से थोड़ा अपनी निगाह झुका ले, नया फैशन है ये, फुला फिल्म का फैशन है, फुला लड़की इस कॉलेज की पहनकर आई थी, मैं भी चाहती हूं इस तरह से। अब बताइए ये अगर चलेगा तो कैसे समाज में गंदगी नहीं फैलेगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, सिन्फान मिन अहलि नार लम अराहुमा, दो किस्म के लोग हैं जो जहन्नमी हैं, अभी तक मैंने उनको देखा नहीं। कौमुन माहुम सियातुन कअज़नाबिल बकर यज़रिबूना बिहन नास, एक तो वो लोग होंगे कि जिनमें जिनके हाथों में बैल की दुम की तरह रस्सियां चाबुक होंगे और इससे लोगों को वो पीट रहे होंगे, मार रहे होंगे। एक तो वो लोग आने वाले हैं, इस तरह के हाकिम जो जुल्म करेंगे लोगों के ऊपर, मार पीट के काम चलाएंगे। दो, वो निसा उनका सियातुन आरियातुन मुमिलातुन माइलात रुउसुहुन्न कअस्निमतिल बुख्तिल माइला, ऐसी औरतें जो कासियातुन आरियातुन, जिन पर लिबास होंगे लेकिन लिबास होने के बावजूद वो बरहना होंगी, उनका पहनना न पहनने के बराबर होगा। देखिए हदीस में पहले से आया, बाद के दौर में कितना बरहनगी आने वाली है, हिजाब के दौर की हदीस ही है कि ऐसी औरतें जो पहनी हुई होंगी लेकिन नहीं भी पहनी हुई होंगी, उनका पहनना न पहनने के बराबर होगा। मुमिलात माइलात, दूसरों को बुराई की तरफ मुतवज्जा करने वाली, अपनी तरफ मुतवज्जा करने वाली, अपनी खूबसूरती की, अपनी नुमाइश की तरफ मुतवज्जा करने वाली और खुद भी गुमराही की तरफ मायल होने वाली, इस्लाम से और तरफ डाइवर्टेड डिविएटेड। मुमिलात माइलात रुउसुहुन्न कअस्निमतिल बुख्तिल माइला, उनके सर ऐसे होंगे जैसे ऊंट के कोहान झुके हुए हों, सर के बाल ऐसी बनाएंगे ऊंचे ऊंचे। ये फैशन गुजर चुका है, पहले हुआ करता था, ये आज वो फैशन नहीं है। तो ऐसे लिबास एकदम मीम बरहना और बाल ऐसे बनाएंगे जैसे ऊंट की कोहान होती है। आप फरमाते हैं ला यदखुलनल जन्नत वला यजिदन रीहाहा, ये जन्नत में नहीं जाएंगी, जन्नत में जाना तो दूर, जन्नत की खुशबू भी इनको नसीब नहीं होगी। व इन रीहाहा ला यूजद मिन मसीरति कदा व कदा, हालांकि जन्नत की खुशबू ऐसी है कि बहुत दूर से महसूस होती है, लेकिन फिर भी इनको जन्नत की खुशबू भी नसीब नहीं होगी, जन्नत तो बहुत दूर की बात है। ये मुस्लिम की रिवायत है। तो इसको बुरा माना गया इस्लाम में कि एक औरत अपनी जीनत की नुमाइश करे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अलमरअतु औरा, औरत औरत है, उर्दू में औरत कहते हैं उसको, अरबी जबान में मरअह कहा जाता है। एक खातून को क्या कहा जाता है? मरअह। और औराह के माना अरबी जबान में है वो जगह जिस्म की जिसको छुपाना चाहिए, जिस्म की वो जगह। औरत मर्द में भी होती है, आप ये क्या बोल रहे हैं? औराह के माना जिस्म का वो हिस्सा जिसको छुपाना चाहिए, तो मर्द के जिस्म में भी औरा है और औरत हदीस में है अल मरअतु औरा, औरत पूरी की पूरी औरत है, औरत पूरी की पूरी ऐसी है कि जिसको छुपाना चाहिए। अलमरअतु औरा, औरत तो छुपाने ही की चीज है, औरत की पूरी शख्सियत उसको छुपना चाहिए, उसको पर्दे में रहना चाहिए। फइदा खरजत इस्तशरफ शैतान, जब औरत अपने घर से निकलती है तो शैतान उसके पीछे लग जाता है कि लोगों को उसकी तरफ मायल करे और गुनाहों में मुबतला करे। इसको इमाम तिर्मिजी ने रिवायत किया है। तो ये पांच असबाब हैं जो इस दौर में बेहयाई और नौजवानों में खुसूसन औरतों की तरफ मायल होने और मर्द और औरत के इस गलत रिश्ते जिसकी इस्लाम में गुंजाइश नहीं है, इसके इसकी तरफ मायल करने वाली है, इसमें मुबतला करने वाली है। आइए इख्तसारन देखते हैं, वक्त नहीं है इसको, हम मैं समझता हूं बहुत ज्यादा है, इसको हम इंशाल्लाह अगले दर्स में इसको मुकम्मल करेंगे। तो ये कुछ बातें थी जो वैलेंटाइंस डे या ताशुक या इश्कबाजी के सिलसिले में है, इसके नुकसानात क्या हैं, उसके असबाब क्या हैं, इंशाल्लाह इसका इलाज हम किसी दर्स में देखेंगे। और हमारे लिए ये एक जगाने वाली चीज है कि हम अपने अपने घरों का जायजा लें और अपने घरों की फिक्र करें कि कहीं ये मर्ज हमारी औलाद में, हमारी भाई बहनों में तो नहीं आ रहा है। اس کے لیے ہم کو چوکنا رہنا ضروری ہے. اللہ تعالیٰ مسلمانوں کو تمام اس طرح کی گندگیوں سے محفوظ فرمائے، بلکہ ہمارے سارے معاشرے کو، ہمارے سماج کو اس طرح کی گندگیوں سے بچائے رکھے.